नमस्कार, फ्रिडम चौतारी पडकास्टको 112 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। फ्रिडम चौतारी पडकास्टमा आजको बहस स्वतन्त्र प्रेसको सुरक्षा र सूचनामा आम पहुँचको विषय दिगो विकासको लक्ष्य हासिल गर्ने प्रमुख आधार हो भन्नेमा केन्द्रित गरिएको छ। संयुक्त राष्ट्रसङ्घले सन् 2030 सम्मका लागि 17 लक्ष्य र 169 गन्तव्य सहितको दिगो विकास लक्ष्य घोषणा गरेको 6 वर्ष भइसक्यो। सो लक्ष्यको 16 बुदा मुख्यत स्वतन्त्रता, शान्ति, समानता, न्याय र समावेशी लोकतान्त्रिक समाज र शासकीय प्रणालीको सुनिश्चितताको सन्दर्भमा केन्द्रित छ। विकास भनेको भौतिक पूर्वाधार र उत्पादन मात्र होइन, त्यो मानव केन्द्रित हुनुपर्छ र न्यायपूर्ण र शान्तिपूर्ण समाजको लक्ष्य पूरा गर्ने हुनुपर्छ भन्ने यो तथ्यको सार हो। सोही लक्ष्यका 10 मुख्य गन्तव्य छन् भने गन्तव्य नम्बर 10 प्रमुख 2 विषय छन्। एउटा हो पत्रकार र सञ्चारकर्मीहरूका लागि सुरक्षित वातावरणको प्रत्याभूति गर्नु र अर्को भनेको सूचनाको हकबाट कोही पनि वञ्चित नहोस्। आजको फ्रिडम चौतारी पडकास्टको यस अङ्कमा हामी यसै सन्दर्भको एउटा बहस प्रस्तुत गर्दैछौँ। यो बहसलाई सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारणा दहाल।
यहाँहरू सबैजनालाई फ्रिडम फोरमको तर्फबाट हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। आज यहाँहरू सबैलाई धेरैलाई थाहा छ कि विगत 4 दिनदेखि दिगो विकास लक्ष्य नम्बर 16 जसका 5 महत्त्वपूर्ण यसका फिचरहरू छन्, संसारमै विकासका विभिन्न लक्ष्यहरूको हामीले विगतदेखि देख्न सक्छौँ। जस्तो पहिला शताब्दीलाई लक्षित गरेर विकास लक्ष्य संयुक्त राष्ट्रसङ्घले जारी गरेको थियो भने पछि यसलाई दिगो विकास लक्ष्य 2030 जुन जारी भएको छ त्यो लक्ष्य निर्धारण गर्दाखेरि विभिन्न 17 प्रमुख लक्ष्यहरू, विकासका लक्ष्यहरू, दिगो विकासका लक्ष्यहरू निर्धारण गरियो र त्यसमा 169 गन्तव्यहरू भनौँ, त्यसका टार्गेट्सहरू निर्धारण गरिएको छ। र यो गोल नम्बर 16 विकासको अवधारणामा एउटा नयाँ आयामको रूपमा संयुक्त राष्ट्रसङ्घ र यसका सदस्य राष्ट्रहरूले स्वीकार गरेको विषय हो। यसले मूल रूपमा मैले अघि नै भने 5 आयामहरूलाई बोक्छ: न्यायको आयाम, स्वतन्त्रताको आयाम, समानताको आयाम, समावेशीकरणको आयाम र इन्क्लुजनको आयाम। यो समावेशीकरण, समानता, स्वतन्त्रता, न्याय मुख्य रूपमा यिनै अवधारणाहरूलाई यसले प्रवर्धन गर्न खोजेको र शान्तिको आयाम, यी आयामहरूमा पनि लाई विकासको एउटा अहिलेको युगमा विकास भनेको हामीले जुन परम्परागत रूपमा जुन विकासलाई बुझिरहेका छौँ, एउटा ग्रोथलाई अथवा एउटा सेक्टरल विकासहरूलाई, यी सबै कुराहरूलाई हासिल गर्नको लागि शान्ति आवश्यक पर्छ, न्याय आवश्यक पर्छ, स्वतन्त्र वातावरण आवश्यक पर्छ र त्यसले समानताको एउटा अवधारणालाई आत्मसात गर्नुपर्दछ र समावेशीकरणको अवधारणालाई आत्मसात गरिनुपर्छ, तब मात्रै विकासका हाम्रा अरू लक्ष्यहरू हासिल हुन सक्छन् भन्ने उद्देश्यले नै यो गोल नम्बर 16 जसलाई हामी लक्ष्य नम्बर 16 एसडिजी 16 भन्छौँ, यो अवधारणा स्वीकार गरियो र यसैलाई लिएर अहिले नेपालमा नागरिक स्तरबाट 4 दिनदेखि नेपाल पिपुल्स फोरम एसडिजी 16+ आयोजना हुँदैछ, भइरहेको छ र हरेक दिन 2 विषयहरूमा, यस सम्बन्धी विभिन्न विषयहरूमा छलफलहरू पनि जारी छ। र आजको यो नेपाल पिपुल्स फोरमको यो आजको दिनमा चाहिँ हामीले यो कार्यक्रम आयोजना गरेका छौँ र म सबै यहाँ उपस्थित हुनुहुने हाम्रो फ्रिडम फोरमको अध्यक्ष हरिविनोद अधिकारी दाईलाई म हार्दिक स्वागत गर्छु। उहाँले आजको बैठकको चेयरम्यानसिप ग्रहण गरिसक्नु भएको छ। यसै गरी आजको छलफलमा हामीले आमन्त्रण गरेका मित्रहरू सहभागी हुँदै हुनुहुन्छ, साथीहरू, अतिथिहरू सहभागी हुँदै हुनुहुन्छ। म सबै सहभागी साथीहरूलाई फेरि पुनः स्वागत गर्न चाहन्छु र आज हामीले एक किसिमले एउटा खुला छलफलको आयोजना गरेका छौँ। यो गोल नम्बर 16 10 यसका विभिन्न, यो 16 पनि विभिन्न 10 चाहिँ यसका टार्गेटहरू छन् र त्यसको 10 नम्बर टार्गेट चाहिँ के हो भनेदेखि त्यसले मिडिया फ्रिडमलाई सुनिश्चित गरिनुपर्दछ कुनै पनि देशमा र सूचनाको हक, एक्सेस टु इन्फर्मेसन चाहिँ त्यहाँ सबल रूपमा कार्यान्वयन भएको अवस्था हुनुपर्छ। यी 2 प्रमुख लक्ष्यहरूलाई एसडिजी 16-10 समेटिएको छ त्यही भएर ती दुईवटा उपलक्ष्यहरूको सन्दर्भमा आज हामी यहाँ छलफलमा जुटेका छौँ। अलिकति यसको कन्टेक्स्ट म यहाँहरूको अगाडि केही राख्ने अनुमति चाहन्छु, त्यसपछि अनि हामी आजको छलफललाई अगाडि लिएर जाने प्रयास गर्नेछौँ। त्योभन्दा अगाडि आज केही साथीहरूलाई हामीले यसमा आफ्नो महत्त्वपूर्ण मन्तव्यका लागि अनुरोध गरेका छौँ। आजको हाम्रो यस छलफलमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङजी हुनुहुन्छ, यसै गरी राष्ट्रिय मानवाधिकार आयोगका बागमती प्रदेशका प्रमुख र यो मानवाधिकार आन्दोलन खास गरी मानवाधिकारको संरक्षण र सम्वर्धनमा धेरै समयदेखि योगदान गर्दै आउनुभएका मित्र हाम्रो यज्ञ अधिकारी पनि आज मानवाधिकार आयोगको तर्फबाट हाम्रो यस कार्यक्रममा वक्ताको रूपमा हुनुहुन्छ। त्यसै गरी आज हाम्रो राष्ट्रिय योजना आयोगको तर्फबाट किरण रूपा खेती सर हुनुहुन्छ। हाम्रो नेसनल प्लानिङ कमिसन खास गरी विकासको एउटा फोकल इन्स्टिट्युसन हो, त्यहाँबाट आज हाम्रो किरण रूपा खेती सर हुनुहुन्छ। पत्रकार महासङ्घको सभापति विपुल पोखरेल पनि आजको हाम्रो यस कार्यक्रमको एउटा मुख्य वक्ता हुनुहुन्छ। त्यसै गरी आजको यो कार्यक्रममा हामीले सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल छ नागरिक समाजका साथीहरूको एउटा नेटवर्क, त्यसको अध्यक्ष हुनुहुन्छ उमित बागचन्द। उमितजीलाई पनि हामीले यो कार्यक्रममा एउटा वक्ताको रूपमा उहाँलाई आमन्त्रण गरेका छौँ। र आजको कार्यक्रममा हामीले क्रियाशील महिला पत्रकारहरूको संस्था छ WWJ, त्यसको अध्यक्ष हुनुहुन्छ निर्मला आचार्य, उहाँलाई पनि आमन्त्रण गरेका छौँ। त्यसै गरी वरिष्ठ पत्रकार यो सेक्टरमा असाध्यै धेरै कलम चलाउनु हुने यो अधिकारको क्षेत्रमा नम्रता शर्माजी, खोज पत्रकारिता केन्द्रको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। यसै गरी विनोद भट्टराई, वरिष्ठ पत्रकार, एउटा प्राज्ञिक क्षेत्रको व्यक्तित्व, विनोद भट्टराईजीलाई पनि हामीले यो आजको कार्यक्रममा वक्ताको रूपमै ल्याउने प्रयास गरेका छौँ। यसै गरी एकाडेमियाको भोइसलाई अलिकति यहाँ राख्नको लागि, खास गरी यो SDG गोल 16-10 को इस्युज र सन्दर्भहरूमा चर्चा गर्नको लागि काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट हेड नै हुनुहुन्छ डाक्टर सुदामसु। यसै गरी हाम्रो धर्मेन्द्रजी हुनुहुन्छ, हाम्रो फ्रिडम फोरमको महासचिव पनि हुनुहुन्छ र सूचनाको हकको क्षेत्रको एउटा पिलर, पत्रकारिता जगतको सुरक्षाको क्षेत्रको एउटा च्याम्पियन्स। यसै गरी पूर्व सूचना आयुक्त किरण पोखरेल हुनुहुन्छ। अब फ्रिडम फोरमको तर्फबाट मैले 5 मिनट यो कन्टेक्स्टलाई राख्न मात्रै चाहेको छु र आजका वक्ताहरूलाई पनि पत्रकारहरूको सुरक्षा, मानवाधिकार कर्मीहरूको सुरक्षा, ह्युमन राइट्स डिफेन्डरहरूको सुरक्षा, जुन चाहिँ गोल नम्बर 16-10 को ए हो कि कुनै पनि देशमा मानवाधिकार र अधिकारको रक्षाका लागि सङ्घर्षरत मानिसहरूको सुरक्षाको लागि सुनिश्चित अवस्था सिर्जना गर्नु दिगो विकास लक्ष्यको एउटा प्रमुख आयाम हो भनेर स्वीकारिएको छ, त्यस सन्दर्भमा केही साथीहरूले केही विचारहरू राख्नुहुनेछ। मैले टङ्क हरियालजीलाई पनि स्वागत गरे, राइट टु इन्फर्मेसनको मुभमेन्टको एउटा नेतृत्वकर्ता साथी हुनुहुन्छ। अर्को एक्सेस टु इन्फर्मेसन गोल नम्बर 16-10 को बी, जसले चाहिँ सूचनामा सूचनाको हक भनेर मात्र पुग्दैन, सूचनामा सर्वव्यापक पहुँच, सबै आम मानिसले त्यसलाई सहज रूपमा त्यो पहुँच सुनिश्चित भएको अवस्था सिर्जना गर्न सक्यौँ भने मात्रै हामीले विकासको लक्ष्य पुरा गर्न सक्छौँ भन्ने यसको दुईटा अवधारणा हो र आज यी दुई सन्दर्भहरूमा हामी यहाँ छलफल गर्न गइरहेका छौँ। अब म यस सन्दर्भमा अलिकति केही कुराहरू राख्न चाहन्छु। पहिलो कुरो जर्नलिस्टहरूको सेफ्टी र ह्युमन राइट्स डिफेन्डरहरूको सेफ्टीको कुरा गर्यो भने स्टिल नेपालमा धेरै चुनौतीहरू छन्, धेरै थ्रेटहरू छन् र तथ्याङ्कहरूले पनि यो कुरा देखाइरहेको छ कि हामी एक किसिमको पोस्ट कन्फ्लिक्ट युगबाट एउटा राजनीतिक प्रणालीभित्र प्रवेश गरेर अगाडि बढ्दा पनि आजको मितिमा पनि पत्रकारहरू र मानवाधिकार कर्मीहरू असुरक्षा हुने अवस्थाको अन्त्य भएको छैन। विभिन्न किसिमको इन्टिमिडिएसनहरू, विभिन्न किसिमको थ्रेट्सहरू र विभिन्न किसिमका चुनौतीहरूबाट हामीले पार पाएका छैनौँ र त्यसलाई घटाउनका लागि जुन किसिमको एउटा इफेक्टिभ मेकनिजमहरू हामीलाई चाहिने थियो, जुन किसिमको इम्प्युनिटी अन्त्य गर्ने प्रभावकारिता र संस्कृति हामीलाई आवश्यक पर्थ्यो र जुन पहलहरू हुनुपर्ने थियो त्यो कामहरू राम्ररी हुन सकिरहेको अवस्था छैन। विभिन्न किसिमका थ्रेटहरू हामीले मापन गरिरहेका छौँ, त्यो फिजिकल थ्रेट सबैभन्दा चुनौतीपूर्ण नै छँदैछ, फाइनेन्सियल थ्रेट, प्रोफेसनल थ्रेट्स, अब हाम्रो पोलिसी र लकै एउटा तरलताको अवस्था, अनिश्चितताको अवस्था र त्यसको सुनिश्चितताको अवस्थाको चुनौती पनि हामीसँग छ भने पेन्डेमिकले सिर्जना गरेका अप्ठ्याराहरूले उत्पादन गरेको अवस्थाहरू छ। त्यसैले के भन्न सकिन्छ भनेदेखि हामी कहाँ अहिले पनि पत्रकारहरू र मानवाधिकारका रक्षकहरूको सुरक्षाको एउटा सुनिश्चित अवस्था छैन, सेल्फ सेन्सरसिपको अवस्था छ, मानिसहरू निर्धक्क बोल्न डराइरहेको अवस्था छ, सकिरहेका अवस्था छैन र आलोचनात्मक आवाजहरूलाई विभिन्न किसिमले दमन गरिएको चुनौतीहरू छ र त्यो स्पेस, बोल्ने स्पेस, लेख्ने स्पेस, आम मानिसलाई इन्फर्म गर्ने स्पेसहरू कमजोर भएको, विभिन्न कारणले कमजोर भइरहेको अवस्थाहरू छ। यसबाट हामीले के देख्न सक्छौँ भने दिगो विकास लक्ष्यको एउटा प्रमुख लक्ष्यको अवस्था चाहिँ कमजोर अवस्थामै रहेको छ र यसलाई सुधार गर्न नसक्ने हो भने हामी 2030 सम्मको जुन विश्व लक्ष्य छ त्यो विश्व लक्ष्य हासिल गर्नलाई हामीले एउटा सुनिश्चित वातावरण सिर्जना गर्न सक्दैनौँ भन्ने नै अवस्था चाहिँ यसबाट आकलन गर्न सकिन्छ। यसै गरी एक्सेस टु इन्फर्मेसनको कुरा गर्यो भने हामी पक्कै पनि आज सुखद सन्देश छ कि आज हामी सूचनाको हक सम्बन्धी कानुन सुरु भएको दिनमै यो कार्यक्रम गर्दैछौँ। त्यसैले यो कार्यक्रमको महत्त्व हामीले एसडिजी 16+को सन्दर्भमा जुन देशभरि एउटा पिपुल्स फोरमको आयोजना भइरहेको छ त्यो त छँदै नै छ, त्यसमाथि पनि सूचनाको हक लागू भएको दिन भदौ 3/2064 सुरु भएको सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयनको अवस्था सन्तोषजनक छैन। यसमा प्रशस्त चुनौतीहरू अवस्थाहरू छ, संरचना छ, कानुनी संरचना र संस्थागत संरचना छ, तर त्यसका चुनौतीहरू हामी थुप्रै छ। हाम्रो ट्रेडिसनल माइन्डसेट, ट्रेडिसनल ब्युरोक्रेटिक हाम्रो चाहिँ सोच परम्परा र एउटा कल्चर अफ सेक्रेसी र कल्चर अफ हाइरार्कीको कारणले हामीले जुन किसिमको पारदर्शिताको यात्रा तय गर्नु पर्थ्यो सूचनाको हकले खोजे अनुसार खुलापनको यात्रा तय गर्न सक्नु पर्थ्यो त्यो हुन सकेको छैन। अहिले पनि आम मानिसमा इन्फर्मेसन मेरो अधिकार हो र इन्फर्म्ड हुनु मेरो फन्डामेन्टल राइट हो भन्ने कुराको जागरण र सजगता त्यसको अभावहरू देखिन्छ। प्रविधिको यत्रो क्रान्ति भइसक्यो तर त्यो प्रविधिलाई समान रूपमा हामीले प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरेको अवस्थाहरू छैन। हाम्रा सूचनाहरूको अर्काइभिङको समस्याहरू छन्, त्यसमा प्रशस्त हुनुपर्ने सिभिक एक्टिभिजम र मिडियाको एक्टिभिजमको अभावको समस्याहरू छ र हामीलाई जुन संयन्त्रहरू छन् ती तिनको प्रभावकारिताको प्रश्न पनि छ। सूचना आयोगको प्रभावकारिता, सरकारका विभिन्न संरचनाहरूको प्रभावकारिता, यसतर्फको गतिशीलताको समस्याहरू छन्। यी चुनौतीहरूलाई मध्यनजर गरेर अब यो कुरामा बहस छलफल होस् भन्ने आजको हाम्रो मुख्य उद्देश्य हो। र यसमा म अर्को एउटा कन्टेक्स्ट यहाँलाई के जोड्न चाहन्छु भने यो चाहिँ दुःखद कुरा हो। नेपालले एसडिजीका विभिन्न लक्ष्यहरू हासिल गर्नको लागि हाम्रो राष्ट्रिय योजना आयोग मार्फत हाम्रो नेसनल इन्डिकेटर्सहरू पनि बनाएको छ। 169 ग्लोबल इन्डिकेटर्सहरूलाई अझ विस्तार गरेर 400 भन्दा बढी इन्डिकेटर्सहरू बनाइएको छ। तर दुःखद कुरा के हो भनेदेखि यो गोल नम्बर 16 को 10 लिएर अहिलेसम्म नेपालले एउटा इन्डिकेटर बनाउन सकेको छैन, बेसलाइन नै बनाएको छैन कि हाम्रो देशको नीति तहले र दिगो विकास लक्ष्य हासिल गर्ने जिम्मेवारी भएका संयन्त्रहरूले यो विषयलाई उपेक्षा गर्नुभएको छ र यो टार्गेटलाई भुल्नु भएको छ र त्यो टार्गेटको बारेमा न हाम्रो आधिकारिक निकायसँग यस सम्बन्धी बेसलाइन छ, न यस सम्बन्धी हामीसँग इन्डिकेटर्सहरू बनाइएको छ, न यसको रिभ्यू नै हुन्छ, यसको समीक्षा नै हुन्छ र आवश्यक तथ्याङ्कहरू पनि खास गरी फोकल इन्स्टिट्युसनसँग तथ्याङ्कहरू पनि रहेको अवस्था छैन। अरू टार्गेटहरू जस्तो स्वास्थ्यको टार्गेट, शिक्षाको टार्गेट, सडकका टार्गेट, कम्युनिकेसनका सबै कुरा छ। गोल नम्बर 16 को टार्गेटहरूमा पनि 10 यसका प्रमुख क्षेत्रहरू छन् तर 8 क्षेत्रलाई मात्रै हाम्रो राष्ट्रिय योजना आयोगले त्यसलाई सम्बोधन गर्न खोजेको छ। अझ त्यसमा पनि समानताको पक्ष मात्रै, स्वतन्त्रताको पक्षमा र शान्तिको पक्षमा र जस्टिसको कुराहरूमा मलाई लाग्दछ अहिले हामीले किन त्यसलाई चाहिँ यो नेसनल संस्थाहरूले इन्डिकेटरहरू बनाएनन् भन्ने चाहिँ दुःखद पक्षको अवस्था छ र यसको दुईचोटि यसको चाहिँ रिभ्यू भइसक्यो, भोलेन्टरी रिभ्यू पनि एसडिजीको भइसक्यो। नेपाल सरकारले युएन समक्ष हाम्रो यसको प्रगतिका बारेमा विभिन्न समीक्षा प्रतिवेदनहरू पनि पेस गरिसक्यो तर यसमा चाहिँ यो गोल नम्बर 16-10 को दुईटा जुन लक्ष्यमा आज हामी कुरा गर्दैछौँ यी लक्ष्यबारे नेपाल सरकार मौन छ, उसले केही पनि गरेको अवस्था चाहिँ यसलाई लक्ष्यकै रूपमा ग्रहण गरेको अवस्था चाहिँ छैन। यो अवस्थालाई अन्त्य गर्न हामीले फ्रिडम फोरमको तर्फबाट हामीले सुरुदेखि नै यी कुराहरूमा पनि नेसनल इन्डिकेटरहरू सेट हुनुपर्छ, यसको पनि रिभ्यूहरू हुनुपर्छ र सरकारसँग यस सम्बन्धी डेटा छैन भने विभिन्न इन्स्टिट्युसन्सहरू छन् जस्तो हाम्रो राष्ट्रिय मानवाधिकार आयोग छ, जस्तो हाम्रो चाहिँ राष्ट्रिय सूचना आयोग छ र हाम्रा नेसनल इन्स्टिट्युसन बाहेक अरू एकाडेमिया पनि छ, सिभिल सोसाइटी पनि छ र यस सम्बन्धी विभिन्न किसिमको हामीसँग तथ्याङ्कहरू पनि छन्। मानवाधिकार रक्षकहरू, पत्रकारहरू असुरक्षित भएको, हरेक वर्ष प्रेस फ्रिडम भायोलेसनका इन्सिडेन्टहरू, पक्राउ परेका पत्रकारहरूको, कुटिएका, मारिएका, धम्काइएका, तर्साइएका, न्याय नपाएका पत्रकारहरूको अप टु डेट एकदम साइन्टिफिक रेकर्ड्स र डेटाहरू हामीसँग छ, जसलाई राज्यले चाहिँ प्रयोग गर्न सक्छ र त्यसलाई सुधार ल्याउने योजना बनाउन सक्छ, नीति बनाउन सक्छ, त्यसको सूचकहरू निर्धारण गर्न सक्छ अथवा सूचनाको हकै कार्यान्वयनको लागि पनि एउटा युएनकै युनेस्कोले पनि एउटा एसेसमेन्ट टुल्स बनाएको छ। त्यो एसेसमेन्टको आधारमा हामीले चाहिँ प्युरिटिक हिसाबले सूचनाको हकको कार्यान्वयनलाई अहिले यहाँ छौँ हामी, भोलि यहाँ पुग्छौँ, पर्सि यहाँ पुग्छौँ र 2030 यहाँ पुग्छौँ भन्ने कुरामा गरेको अवस्था चाहिँ छैन। त्यसैले यो एउटा निराशाजनक अवस्था छ, यसलाई किन सम्बोधन गरिएको छैन भन्ने प्रश्नलाई पनि घचघच्याउनको लागि हामीले बारम्बार राष्ट्रिय योजना आयोगमा मेमोरेन्डमै दियौँ, पटक पटक मेमोरेन्डम हामीले दियौँ, आवाजहरू पनि बुलन्द गरेका छौँ, तर यसमा अहिलेसम्म छैन। र यो नहुनुको पछाडि काहीँ यो दुईटा लक्ष्य हाम्रो हासिल भइसकेको हुन् भन्ने हो सरकारको, भने त्यो लक्ष्य हामीले प्राप्त गरिसकेका छौँ, यसमा हामीले लक्ष्य निर्धारण गर्नु जरुरी छैन भनेर भन्न पर्यो। होइन भनेदेखि यसका लागि हाम्रो राष्ट्रिय नीति, राष्ट्रिय योजना नै नबनाउनु पर्ने हो त? आज हामी बहस गरौँ, यिनै कुराहरूमा छलफल गर्नको लागि मैले यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु र आफ्नो अभिव्यक्ति राखिदिनको लागि म अनुरोध गर्न चाहन्छु। केही साथीहरूलाई म पहिला अनुरोध गर्न चाहन्छु र सबभन्दा पहिला आजको यो पिपुल्स फोरममा यी विषयवस्तुहरूमाथि आफ्ना सोचहरू विचारहरू राखिदिनको लागि एउटा एकाडेमियाको एउटा स्कलरको हिसाबले काठमाडौँ युनिभर्सिटीको एउटा महत्त्वपूर्ण विभागको नेतृत्व गरिरहनु भएको र सूचना प्रविधि सञ्चार र विकासको क्षेत्रमा एउटा प्राज्ञिक व्यक्तित्व डाक्टर सुदाम सुदाहाललाई म आफ्नो अभिव्यक्तिको लागि अनुरोध गर्छु।
विशेष गरेर यो प्रजातन्त्रको पुनर्वहालीपछि 47 संविधानले सूचनाको हकलाई जसरी आत्मसात गर्यो र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन नेपालको राजनीतिक आन्दोलनको प्रमुख आयाम रहने गरेको हामी सबैलाई थाहा नै छ र त्यसैको पाटोको रूपमा र बिस्तारै राजनीतिक आन्दोलनले एउटा गति लिएपछि र खास गरेर 62-63 आन्दोलनको उत्सर्गमा जसरी केही हदसम्म राजनीतिक दलका अभियन्ताहरूको पनि भनौँ न त्यो आन्दोलनमा उत्सर्गताको कमी देखिएको बेलामा सूचनाको अभियन्ताहरू र विशेष गरेर पत्रकारहरू जसरी फ्रन्टलाइनर भएर चाहिँ त्यो आन्दोलनलाई अगाडि बढाउनु भएको छ, त्यसले पनि यो अभिव्यक्ति स्वतन्त्रताको महत्त्व चाहिँलाई हामीले आत्मसात गरेको देखिन्छ र त्यसै अनुरूप भनौँ 63 चाहिँ नि अन्तरिम संविधान हुँदै 72 संविधानमा जसरी चाहिँ अभिव्यक्ति स्वतन्त्रतालाई सूचनाको हकलाई सुनिश्चित गरियो त्यो एउटा सुखद अवसर हो र आज हामी यही क्रममा चाहिँ नि भनौँ न सायद 14 होला सूचना दिवस मनाइरहेका छौँ। तर चुनौती अझै पनि देखिन्छ र मुख्य रूपमा चुनौती यो आन्दोलनबाटै सत्तामा पुगेपछि जुन अभिव्यक्ति स्वतन्त्रताको अभियानका चाहिँ नि अभियन्ताहरू कतिपय अवस्थामा फ्रन्टलाइनरहरू पनि जब चाहिँ नि शासनको बागडोरमा पुग्नुहुन्छ त्यसपछि उहाँहरूले यसैलाई चाहिँ नि सबभन्दा पहिला प्रहार गरेको स्थिति देखिन्छ र एउटा उदासीनता मात्रै नभई केही अवसरमा त यो प्रतिगामी सोच कार्यान्वयन गर्ने अविष्ट पनि रहेको देखिन्छ। हामीले विगत 2-4 वर्षको अनुभव हेऱ्यौँ भने विभिन्न किसिमका कानुनहरू जुन सिधै ठाडो रूपमा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्ने अभिव्यक्ति स्वतन्त्रताबाट प्राप्त अधिकारहरूलाई चाहिँ नि कुण्ठित बनाउने र अझ अभिव्यक्ति स्वतन्त्रतालाई नै ओझेलमा पार्ने खाले कानुन बनाउने सोच र त्यसलाई एउटा चाहिँ नि मूर्त रूप दिने अभियान पनि नभएका होइनन्। यस अवसरमा सूचनाको हकको महत्त्वको बारेमा मैले धेरै भन्नु परेन र जसरी सार्वजनिक महत्त्व र चासोको सूचना कुनै पनि विषयमा सहजै पाउनु नागरिकको अधिकार हो। अब यो सूचनाको पछाडि अथवा सूचनाको फाउन्डेसनको रूपमा रहेको म डाटाको मात्रै कुरा गर्न चाहेँ, अलिकति यो आइसिटी र सूचनाको बारेमा काम गर्ने एकजना जिज्ञासु प्राध्यापक भएको हिसाबले यो जसरी आइसिटीको अहिले विकास भएको छ र सूचनाको बेसिसको रूपमा जसरी डेटा रहेको छ र डेटाप्रतिको जुन उदासीनता हाम्रो यो अभियानमा देखिन्छ त्यो चाहिँ एउटा चिन्ताको विषय हो र मैले त्यही विषयलाई मात्रै यहाँ उठाउन चाहेँ र डेटाको सुनिश्चितता अहिलेको जमानामा डेटाको महत्त्वको बारेमा त भनिरहनु नै परेन किनभने जस्तै अहिले हामीले यही जुन अभियान गरिरहेछौँ यो पनि यसले पनि एउटा डेटा जेनेरेट गरिरहेछ र अहिले आइसिटीको प्रयोग जुन रूपमा भएको छ र त्यसले वास्तवमै भनौँ न विकास त एउटा भेग शब्द हो तर एउटा सामाजिक विकासको अभियानलाई अथवा सामाजिक विकासलाई जसरी अगाडि पुर्याउनलाई सहायक हुनसक्छ त्यसमा पनि यो अहिलेका अभियानहरूमा चाहिँ नि केही चुनौतीहरू देखिन्छ जस्तै विशेष गरेर डेटाको बारेमा र डेटासँगै सिर्जित हुने विभिन्न त्यसका अवयवहरू जस्तै भनौँ न प्राइभेसीको कुराहरू, डेटा प्रोटेक्सनको कुराहरू र डेटालाई ओपन गर्नुपर्ने कुराहरू किनभने डेटा भनेको यस्तो चिज हो जुन चाहिँ नि पुनर्प्रयोग हुनसक्छ र पुनर्प्रयोग हुने नै त्यसको चरित्र हो र पुनर्प्रयोग भएरै त्यसले चाहिँ नि त्यसको महत्त्व रहन्छ पुनर्प्रयोगमै यस्तो किसिमलाई रोकिदिने र त्यो रोकिएपछि त्यसबाट जुन स्वभावत अभिव्यक्ति स्वतन्त्रतामा कुछ लाग्ने कामहरू हुन्छ त्यसप्रति चाहिँ हामी सायद सचेत हुनै पर्छ र यो फोरमले त्यो कुरा उठाओस् र सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा इम्पोर्टेन्ट पिलर हो यो किन होल सस्टेनेबल डेभलपमेन्टको सबै गोलहरूको कम्युनिकेट गर्नलाई पनि यो गोल चाहिँ एकदमै इम्पोर्टेन्ट छ र यस बारेमा हाम्रो अभियानहरू प्रयासहरू अगाडि बढ्नु जरुरी छ।
अब यिनै सेरोफेरोमा प्राज्ञिक तहबाट अध्ययन अनुसन्धान गर्दै आउनुभएका र कतिपय सन्दर्भमा यी मुद्दाहरूमा यसका एडभोकेसी गर्ने कम्युनिटीलाई गाइड पनि गर्ने एउटा हैसियतमा योगदान गरिराख्नुभएका विनोद भट्टराईलाई म अनुरोध गर्न चाहन्छु।
होइन
अहिले एक खालको गभर्मेन्टको जुन एटेन्सन छ यो दुईवटा इन्डिकेटर्समा त्यो अलमोस्ट छँदै छैन भन्नुभयो, विच इज ट्रु, किनभने त्यो दुईवटा इन्डिकेटर्स चाहिँ एसेन्सियली मिडिया र इन्फर्मेसनको फ्रिडम्स र सेफ्टी अफ जर्नलिस्टका बारेमा नै सीमित छन्। अब यी तिनैवटा कुरा चाहिँ अब हामी कहाँ चाहिँ अहिलेसम्म पनि भन्ने हो भने अब संविधान धेरै बनायौँ हामीहरूले, अब हामी मैले थाहा पाउँदा नै तिनवटा संविधान भइसक्यो। तर दुःखको कुरा के भन्नुपर्छ भने चाहिँ हाम्रो जति नयाँ संविधान बन्यो त्यति नै रिग्रेसिभ हुँदै आयो इन्फर्मेसनको मामलामा, र आजसम्म पनि यो 1990 अथवा 47 सालको संविधानलाई चाहिँ त्यसमा भएको इन्फर्मेसन को प्रोभिजन र अहिले आएका संविधानको इन्फर्मेसनको प्रोभिजन हेऱ्यौँ भने अब हामी कहाँ छौँ यो इन्डिकेटर्समा भन्ने सबभन्दा प्रष्ट सङ्केत त्यहीँ पाइन्छ। र त्यही हाम्रो जुन बेसिक कानुन नै रिग्रेसिभ, म त रिग्रेसिभ भन्छु किनभने त्यो कम्पेयर गरेर पढ्दा चाहिँ नचाहिँदा शब्दहरू, नयाँ शब्दहरू, अर्थ नलाग्ने शब्दहरू थपिँदै संविधान मोटो बन्दै आएछ। र त्यो मोटो किन बन्यो भने चाहिँ त्यो हाम्रो जुन हामीसित इन्फर्मेसनसित सम्बन्ध राख्ने धाराहरूमा पनि त्यहाँ नौला नौला व्याख्या गर्नुपर्ने खालका शब्दहरू राखिया छ जसको व्याख्या न कुनै संविधानमा छ न कुनै कानुनमा छ। त्यसले गर्दा हामीलाई चाहिँ एक खालको अप्ठ्यारो सिचुएसन छ। र अहिलेकै सन्दर्भमा चाहिँ अब जुन कानुनहरू बन्दैछन् र जुन जति नयाँ बने त्यहाँ पनि त्यही संविधानकै भाषा आएर एक खालको यो इन्फर्मेसनमा काम गर्नेहरूलाई चाहिँ अप्ठ्यारो पार्ने खालको सिचुएसन आइरहेको छ। त्यसले गर्दा चाहिँ अब मैले देखेको यो SCC 10 हामीहरूले चाहिँ पुरा गऱ्यौँ भनेर कसैले अघि ताराजीले भने जस्तो कि सरकारले भनिदिनु पर्यो भनेर भन्यो भने सरकारले भने पनि त्यो कसैले पत्याउनेवाला छन् जस्तो मलाई लाग्दैन। त्यसले गर्दा हामीहरूले चाहिँ यी दुईवटा धाराहरूको इन्डिकेटर्स के हुन्, हाम्रो नेसनल टार्गेट्स के हुन् भनेर बनाएर त्यसलाई चाहिँ कसरी हामी एटेन गर्न सक्छौँ या पुरा गर्न सक्छौँ भनेर गर्नु एउटा पाटो हो। यो चाहिँ युएनमा गएर चाहिँ हामीहरूले यो गऱ्यौँ भनेर भन्नका लागि, तर कस्तो भनेदेखि लङ टर्मका लागि चाहिँ हाम्रै समाजमा चाहिँ यो प्रजातन्त्रलाई चाहिँ झन् सुदृढ बनाउँदै जाने हो भने चाहिँ यो धार दुईवटा यो SDG 10 दुईवटा इन्डिकेटर्सले भनेका कुराहरू पुरा गर्न सकेन भने चाहिँ हाम्रो प्रजातन्त्र पनि पूर्ण हुनेवाला छ जस्तो मलाई लाग्दैन। किनभने अघि हाम्रो सुधांशुजीले भने जस्तै अहिले हामी इन्फर्मेसन एजमा छौँ जहाँ चाहिँ अब यहाँ साँचो ट्रुथ मात्रै होइन कि पोस्ट ट्रुथका कुराहरू हुन थालिसके, इन्फर्मेसन, मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, यी सबै कुरालाई चाहिँ कसरी म्यानेज गर्दै एटलिस्ट अहिले भर्खर भर्खर अब हामीहरूले चाहिँ सुरु गरेर अझै पनि यसमा चल्न खोजिराखेको प्रजातन्त्रलाई चाहिँ इन्फर्मेसनले चाहिँ सपोर्ट गर्ने इन्फर्म डिबेट छलफल का साथ त्यसलाई सुदृढ गर्दै लान सक्छौँ भन्ने नै हो। र किनभने हामीहरूले त्यो इन्फर्मेसन र त्यो एक खालको कल्चर अफ डिबेट र डिस्कसन चाहिँ अगाडि बढाउन सकेनौँ भने हाम्रो जस्तै खालको अग्रगामी प्रजातन्त्र ल्याए पनि हामी कहीँ पुग्छौँ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन।
अब म यो डिस्कसनलाई अगाडि बढाउने क्रममा अब क्रियाशील महिला पत्रकारहरू, एक्टिभ फिमेल जर्नलिस्टहरू को लाई लिडरसिप दिइरहँदै आउनुभएको हाम्रो WWJ को अध्यक्ष निर्मला आचार्यज्यूलाई यो कन्टेक्स्टमा खास गरी पत्रकारहरूको सुरक्षाको जुन चुनौती छ त्यो चुनौतीको बिचमा हामीले के प्रेस फ्रिडमको हाम्रो लक्ष्यलाई पुरा गर्ने अवस्थामा छौँ त, त्यहाँ कहाँनिर छौँ, आफ्नो अभिव्यक्तिका लागि म निर्मला आचार्यज्यूलाई अनुरोध गर्छु।
पत्रकारहरूको सुरक्षा त कहिले होला र पत्रकारहरूको सुरक्षाको कुरा गर्दाखेरि चाहिँ यो धेरै नै गाह्रो छ अहिले अहिलेको अवस्थामा पनि र पहिले पनि यो सुरक्षित हुने वातावरण नै कहिले बन्छ होला जस्तो लागिरहेको छ। सबैजना अरू सुरक्षामै काम गरिरहेको अवस्था छ। अहिलेको यो पेन्डेमिकमा पनि भ्याक्सिन लगाए भन्नेमा मात्रै हो, भ्याक्सिन लगाए पनि के सुरक्षित छ? अब आफ्नो आफ्नो संस्थाहरूको प्रतिनिधित्व आफ्नो काम गरिरहेको संस्थाहरूबाट पनि असुरक्षित हुने अवस्था छ भने पत्रकारिता पत्रकारको सुरक्षाको अवस्था कहाँ छ? संस्था संस्था बन्द हुँदैछन्, पत्रकार झन् पहिलो टार्गेट चाहिँ पत्रकार महिलाहरू नै भएको अवस्था छ अहिले चाहिँ। जस्तो यो पेन्डेमिकमा पनि कामको सुरक्षा होस् अथवा कार्यको सुरक्षा होस् त्यो सुरक्षित हुने वातावरण चाहिँ छैन। अब मैले त यो विषय चाहिँ मैले त्यति बुझिसकेको नभएको हुनाले म खासमा यति मैले चाहिँ सामान्य बुझाइमा चाहिँ यसरी चाहिँ सुरक्षित हुने वातावरण चाहिँ पक्कै पनि छैन। त्यस कारण चाहिँ यसलाई अहिले हामी चाहिँ कुनै गोलमा पुग्यौँ भनेर चाहिँ त्यसलाई बन्द गर्ने अवस्था छैन, यसको लागि हामीले लड्नुपर्ने नै अवस्था छ। हामी लड्छौँ पनि, अब हाम्रो यो क्रियाशील पत्रकारहरूको मलाई लाग्छ यत्रो 48 जिल्लामा हाम्रो शाखा भएको एउटा ठुलै संस्थाको रूपमा हामीले लिएका छौँ। अहिले पनि हामी सानो परिणाममा कुरा गरे पनि हाम्रो चाहिँ स्ट्रेन्थ चाहिँ धेरै छ, हामी त्यसमै सहयोग गरेर एक अर्कालाई सहयोग गरेर हामी कार्य गरिरहेको अवस्था छ। र यसलाई चाहिँ डब्लुओब्जेको म्यान्डेटै भन्नु पर्यो भने यहाँले भन्नु होला यो चाहिँ गोल पुरा भएको छैन र सरकारले जति पनि भने पनि र यो अवस्था त्यस्तो छैन, उनीहरूले भन्न सक्ने अवस्था पनि छैन जस्तो लाग्छ। यहाँले धेरै काम गरिरहनु भएको छ, राष्ट्रिय योजना आयोगमा 2-3 पटक यसरी चाहिँ हामीले उनी गरिसक्नु भएको छ होइन, यसमा भन्नुहोस् हामी पनि डब्लुडब्लुजे पनि यहाँको फ्रिडम फोरमको साथमा छौँ।
अब आफ्नो अभिव्यक्तिका लागि म टङ्क अरियाल, राइट टु इन्फर्मेसन मुभमेन्टको मेरो एउटा पुरानो सहयोगदा हुनुहुन्छ र खास गरी अभिव्यक्ति स्वतन्त्रता र जर्नलिस्ट सेफ्टीको सेक्टरमा नै काम गर्नुभएकोले एसडिजीको यो गोल 16-10 हाम्रा जुन दुईवटा लक्ष्य छन् त्यो लक्ष्यमा हामी नेपाल कहाँनिर छौँ र हामीले कुन बाटो लिनुपर्छ तपाईँको अब्जर्भेसन राख्दिनँ म टङ्कजीलाई अनुरोध गर्छु।
सोह्र दस दुईको कुराकानी गर्दाखेरि चाहिँ धेरै विषयवस्तुहरू यसभित्र पर्छन्। अब हामी कहाँबाट सुरुवात गर्ने र कसरी चाहिँ हाम्रो विषयवस्तुलाई चाहिँ अझ बढी प्रभावकारी तरिकाले उठान गर्ने र त्यसको प्रत्यापूर्ति गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण पाटो छ। मैले अहिलेको चेन्ज कन्टेक्स्टमा एउटा नयाँ पर्सपेक्टिभमा कुराकानी गर्छु, धेरै कुरा आइ पनि रहेछ आउँछ जस्तो लाग्छ मलाई। हामी फ्रिडम अफ एक्सप्रेसन अथवा इन्फर्मेसनको कुराकानी गर्दा कोभिडले लिएर आएको नयाँ चेन्ज भनेको के हो भने हामी अलि बढी डिजिटल स्पेसमा चाहिँ इङ्गेज हुने, डिजिटल माध्यमको प्रयोग गरेर चाहिँ इन्फर्मेसन लिनिदिने, डिजिटल्ली नै हामी सङ्गठित हुने, डिजिटल्ली नै एक्सप्रेस गर्ने, डिजिटल्ली नै एसेम्ब्ली गर्ने काम गरिरहेछौँ। अब त्यो सन्दर्भमा एकातर्फ प्रविधिको व्यापक प्रयोग र त्यसले दिएको अवसरको कुरा छ, अर्कोतर्फ त्यसभित्रका सीमाहरूको कुरा पनि सँगसँगै छ। र हामीले अहिले नेपालमा अभिव्यक्ति स्वतन्त्रताको कुराकानी गर्दा संविधानमा उल्लेख गरिएका कुराहरू छन्, संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको हिसाबले व्यवस्था गरेको छ, सँगसँगै मिडियाको अधिकार भनेर विभिन्न 3 तहका सरकारका जिम्मेवारी सहित केही विभिन्न विषयवस्तुहरू त्यहाँ पनि छन्। र हाम्रो ओभरअल छलफलमा नै अलिकति छायामा परेको विषयवस्तु, इभन सरकारको त छोडौँ हाम्रै सिभिल सोसाइटीकै बिचमा पनि अलिकति छायामा परेको विषयवस्तु, हामीले अलिक बढी उठान गर्नुपर्ने विषयवस्तु भनेको यो डिजिटल स्पेसमा हामीले अभिव्यक्ति स्वतन्त्रताको कुरा अथवा इन्फर्मेसनको कुरालाई चाहिँ अलिकति हाइलाइट गर्नुपर्छ र त्यसमा हामी सबैले चासो राख्नुपर्ने र सरकारलाई जिम्मेवार बनाउनु पर्ने बाटो चाहिँ छ। सरकारले पनि त्यही किसिमले आफ्नो टार्गेटहरू सेट गर्नुपर्ने अवस्था छ। अब एकातर्फ हामीले प्रिन्सिपल्ली बुझेको कुरा के हो भने जे जति अधिकारहरू हामी UDHR मानवाधिकारको विश्वव्यापी घोषणा पत्र अथवा ICCPR अथवा जे जस्तो दस्तावेज हेऱ्यौँ भने पनि अफलाइनमा जे जस्ता अधिकारहरू प्रत्याभूत गरिएका छन् अनलाइनमा पनि इक्वल्ली ती अधिकार प्रत्याभूत गरिएको हुन्छ। त्यस हिसाबले हेर्दा हाम्रो डिजिटल स्पेसमा पनि यी पत्रकारको सूचना लिने कुरा, दिने कुरा, अभिव्यक्त गर्ने कुरा, सूचना माग्ने कुरा, पाउने कुरा चाहिँ इक्वल्ली प्रोटेक्ट हुनुपर्ने कुरा छ। तर दुर्भाग्य अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने हामी अघि विनोदजीले लिएको वर्डलाई चापपट्टि लिँदाखेरि कतिपय लेभलमा अलिकति रिग्रेसिभ मोडमा गइरहेको कि विज्ञानको उपहारको हिसाबले रहेका यी प्रविधिलाई चाहिँ आत्मसात गरेर प्रगतिशील किसिमले अगाडि बढ्नुपर्ने पाटोमा हामीले 1-2 इक्जाम्पल मात्रै साइड गर्न चाहेँ मैले। भेरी रिसेन्टली सरकारले सोसियल मिडियामाथि अङ्कुश लगाउने किसिमको चाहिँ डिरेक्टिभ लिएर आउन खोज्यो भन्ने कुरा आएको थियो। त्यस्तै हामीसँग आइटी बिल संसदमा छ र त्यहाँ प्रस्ताव गरिएका प्रावधानहरू हेर्ने हो भने नागरिकको अथवा जर्नलिस्टको चाहिँ डिजिटल स्पेसको जुन एभाइलेबिलिटीलाई चाहिँ अलिकति खुम्च्याउन खोजिएको कि भन्ने पाटो पनि छ। सँगसँगै भेरी रिसेन्टली प्रेस काउन्सिलले केही पत्रकार अथवा गैर पत्रकार साथीहरूलाई शुद्ध ध्यानाकर्षण अथवा चाहिँ जानकारी लिने अथवा चाहिँ राय मागेको भन्ने नाममा जे भए पनि अलिकति डिजिटल स्पेसमा गरिएका कुराहरूलाई कन्ट्रोल गर्ने गरी पत्रकारको चाहिँ पत्रकारको ह्याट कति हो र उसको इन्डिभिजुअल ह्याट कति हो भन्ने कुरालाई अलिकति गोलमटोल गर्ने गरी चाहिँ पत्र काट्ने लेभलको काम पनि भइरहेछ। यसले समग्रतामा हामीले खोजेको अभिव्यक्ति स्वतन्त्रता र त्यसले प्रवर्तन गर्ने डेमोक्रेटिक प्रिन्सिपलहरू, हामीले जुन फन्डामेन्टल फ्रिडम भन्छौँ, फ्रिडम अफ एक्सप्रेसन, फ्रिडम अफ एसोसिएसन र एसेम्ब्ली, त्यसमा पार्ने प्रभावमा चाहिँ ठुलो अथवा गम्भीर असर पार्ने देखिएको छ। कतिपय लेभलमा नेताका अथवा चाहिँ पोलिसी मेकिङमा बस्ने व्यक्तिका बायसनेसहरू, उनीहरू कुनै कालखण्डमा त्यो मिडियम मार्फत आफूलाई परेको असरको आधारमा बनाउने पोलिसीहरूमा त्यो किसिमका मापदण्डहरू, त्यो किसिमका प्रावधानहरू राख्ने गरिएको पनि छ। जस्तो हामीले समग्रतामा चाहिँ फ्रिडम अफ एक्सप्रेसनको कुरा, इन्फर्मेसनको कुरालाई चाहिँ प्रवर्तन गर्ने हो भने, हामी डिजिटल स्पेसको प्रोटेक्सन गरिएन भने हामी निकै पछाडि बच्छौँ र यसमा हामीले ध्यान दिनुपर्ने कुरा छ, एउटा पाटो। अर्को पाटो सोह्र दस एकतिर हेर्ने हो भने ओपन डेटाको कुरा, त्यसपछि गएर गभर्मेन्ट डेटाको डिजिटाइजेसनको कुरा र त्यसलाई ओपन फर्मेटमा एभाइलेबल हुनुपर्ने कुरा छ, जसको बेसिसमा पत्रकारले चाहिँ टाइमली सूचना पाउने, त्यसलाई एनालाइज गर्ने र नागरिकलाई सुसूचित गर्ने अवसर पाउँछ। त्यो पाटोमा पनि त्यति धेरै काम भएको छैन। म अहिले पनि सम्झिन्छु राष्ट्रिय सूचना आयोगको पूर्व जुन आयुक्तहरू हुँदाखेरि म आफै इङ्गेज भएर चाहिँ ओपन गभर्मेन्ट डेटा पोलिसी, नेपाल सरकारको ओपन गभर्मेन्ट डेटा पोलिसी कस्तो हुनुपर्छ भनेर बनाएर चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएको थियो। अहिले धेरै कामहरू गर्नपर्ने पाटो छ। प्रत्येक मन्त्रालयमा चाहिँ डिजिटल एमआइएसहरू छन्, एमआइएस अन्तर्गत डेटा जेनेरेट भइरहेको छ, तर इभन इन्टर मिनिस्ट्री त्यो कोअर्डिनेसन र सेयरिङको वातावरण छैन, जसले गर्दा यत्रो रिसोर्स खर्च भएर चाहिँ डेटा बनेको छ तर पब्लिकको एक्सेसमा छैन र मिडियाले युज गर्न पाइरहेको छैन। तसर्थ चाहिँ नेपाल सरकारको अहिले पहिलो प्राथमिकता भनेको चाहिँ ओपन गभर्मेन्ट डेटा पोलिसी लिएर आउने र त्यसलाई सबै मिनिस्ट्री मार्फत इक्वली लागू गर्नपर्ने आवश्यकता छ। यहाँ चाहिँ नेसनल प्लानिङ कमिसनको चाहिँ के अरे सहसचिव हुनुहुन्छ, उहाँहरूले चाहिँ नेसनल प्लानिङ कमिसनले यसमा चाहिँ लिड लियोस् भन्ने चाहन्छु। दोस्रो पाटो, हामी सिभिल सोसाइटी, जर्नलिस्ट ग्रुप र सबै सङ्घ संस्थाहरूले पनि अलिकति यो डिजिटल स्पेसको फ्रिडम अफ एक्सप्रेसन र एसोसिएसनको पाटोमा कुराहरू उठान गर्ने, क्षमता अभिवृद्धि गर्ने र फर्दर एडभोकेसी गर्न आवश्यक छ। त्यो गरियो भने हामीले सेट गरेको लक्ष्य प्राप्ति गर्न हामी सही दिशामा जान्छौँ जस्तो लाग्छ। धेरै लामो तय गर्न बाँकी छ। लेट्स जोइन ह्यान्ड एन्ड स्टार्ट वर्किङ।
अब आफ्नो विचार राखिदिनको लागि नागरिक स्तरको सूचनाको हकको राष्ट्रिय सञ्जाल त्यसका अध्यक्ष उमित बागचन्दजीलाई म आफ्नो अभिव्यक्ति राखिदिनु हुन अनुरोध गर्छु।
खास गरी मैले अलिकति थोरै कुरा, अलिकति राजधानीदेखि बाहिरको कुरामा अलिकति गर्न चाहन्छु। 2 वर्ष अगाडि कैलाली जिल्लामा हामीले एउटा चिया चर्चा कार्यक्रम गऱ्यौँ र जसमा जिल्लाका महत्त्वपूर्ण व्यक्तिहरू, सिडिओ, त्यसपछि आर्मी प्रमुख, प्रहरी प्रमुख, जति पनि कार्यालयका प्रमुख छन्, नागरिक समाज संस्था, बार, पत्रकार महासङ्घ र नागरिक समाजका सबै राखेर एउटा चाहिँ चिया चर्चा गऱ्यौँ र त्यस चिया चर्चामा खास गरी कुरा गरेको हामीले एसडिजी गोलकै कुरा गऱ्यौँ। गर्दाखेरिमा उहाँहरूको केहीलाई बोल्न पनि लगाएन। एसडिजी गोल भनेको के हो भन्ने कुरा पनि धेरैमा त्यो खालको चेतना पुगेको छैन। र हामीले केही कार्यक्रममा के पनि गर्यौँ भने 17 गोलका फ्ल्यास ब्यानर, 17 नम्बर प्रत्येक 17 समातेर फोटो खिचेर राख्यौँ र त्यो अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा कमसेकम आउने मान्छेलाई यो एसडिजी गोल भन्दा के हो, के भित्र के पर्दो रहेछ भन्ने एउटा अलार्मिङ गरोस् भन्ने खालको स्थिति सिर्जना गर्नुपर्ने छ। मैले यो किन यो प्रसङ्ग उठाउन खोजेको भने एसडिजी गोलको काठमाडौँमा जे जति कुरा हुन्छ त्यो जिल्ला स्तरमा त्यहाँको प्लानिङमा त्यहाँको उसमा चाहिने पर्दैन, जसले गर्दा धेरै कुरा कार्यान्वयन गर्ने भनेको चाहिँ जिल्ला तह पालिका स्तरको कुरा हो। तर त्यहाँ एसडिजी गोलका बारेमा इन्फर्मेसन लिने दिने खालको वातावरण त परै जाओस्, एसडिजी गोलका बारेमा पनि धेरैलाई थाहा छैन। र त्यो थाहा नभएपछि हामी जस्ता जुन सूचनाको हकमा अभियानमा लागेका छौँ, अधिकांश पत्रकारहरू छौँ र यो हामी धेरै जस्तो कुरा पत्रकारले मागेको सूचना दिन्छ भन्ने भनिन्छ तर पनि दिइन। हामी अधिकांश पत्रकारहरू छौँ अभियानमा, अहिले पालिकाबाट ल्याएर प्रदेश सरकार सबै ठाउँमा सूचना मागिरहेछौँ, दिइरहेछौँ। एसडिजी गोलको 16 नम्बर गोलको गेनको जुन एक्सेस टु इन्फर्मेसनको कुरामा त्यहाँसम्म त्यो सन्देश पुगेको छैन, त्यसले पनि सपोर्ट हुन सकेको छैन। त्यसैले चाहिँ समग्रमा भन्नुपर्दाखेरिमा एसडिजी गोलका बारेमा धेरै मान्छेलाई थाहा छैन। त्यसमा पनि यो केनको एक्सेस टु इन्फर्मेसनको कुरा र मिडिया फ्रिडमको कुरामा धेरैले त्योसँग रिलेटेड गरेर योजना बनेको जाने देखिँदैन। त्यसले गर्दा केन्द्रीय स्तरमा भएको छ तर जिल्ला स्तरमा जहाँ इम्प्लिमेन्टेसन हुने हो त्यो ठाउँमा चाहिँ नदेखेका कारणले हामी सूचना माग्ने सूचना अभियानकर्ताहरूलाई पनि गाह्रो परेको छ, आइरहेको छैनौँ, सहज वातावरण बनेको छैन। हामीलाई अप्ठ्यारो पार्ने उनीहरूका सार्वजनिक निकायमा बसेका सूचना अधिकारीहरूले फिलिङ गर्ने कुरा के हो भने सूचनाको हकका अभियानकर्ता भनेको हामीलाई अप्ठ्यारो पार्ने व्यक्तिहरू हुन् भन्ने बुझाइ विकास हुँदै गएको छ। यसले गर्दाखेरिमा जुन एउटा यो महत्त्वपूर्ण कार्यक्रम भयो यो कार्यक्रमले कमसेकम राजधानीको कुरा राजधानीमा सरकारवालालाई जस्तो भने राज्यलाई नै यो राजधानीको पेरिफेरीमा मात्र होइन तल्लो स्तरसम्म पनि कार्यान्वयनका लागि यसले त्यहाँ पनि एजेन्डा बनाओस्, ती लक्ष्य हासिल भयो कि भएन भन्ने कुरामा अलिकति अलार्मिङ अलिक चेतना जनचेतना यो खालको वातावरण बनोस् भन्ने पनि हो। त्यसतर्फ अगाडि बढेको छैन र हामी सूचनाको हकको अभियानमा लागेकाहरू पनि हामी सुरक्षित छैनौँ। उदाहरणको लागि बाह्रमा एकजना अभियानकर्तालाई नै बन्धक बनाएको, प्रहरीले नै हथेडी लगाएर चुनावमा राखेको कुरा, आत्मघात भएको कुरा सबैलाई जगजाहेर नै छ। यसले चाहिँ हामी अभियानकर्ता पनि सुरक्षित छैनौँ। जुन खालको एसडिजी गोल सरकारले जुन केन्द्रमा बसेर यसका लक्ष्यहरू जुन तय गरेको छ त्यो अनुसारको तलसम्म कार्यान्वयनका लागि तलसम्म इन्फर्मेसन प्राप्त गर्नका लागि त्यो सन्देश प्रभाव हुन सकेका थिएन, यो प्रभाव हुने वातावरण भन्नुपर्छ। त्यो प्रभाव भयो भने कमसेकम एसडिजी गोलको 16 नम्बरको 10 जुन एक्सेस टु इन्फर्मेसनको कुरा पनि त्यहाँभित्र छ है भन्ने खालको त्यो सन्देश पनि अगाडि बढ्न सक्यो भने त्यसले पनि एउटा सपोर्ट पुग्छ भन्ने मलाई लाग्छ।
पक्कै पनि सूचनाको हकका अभियन्ताहरू असुरक्षित छन्, त्यसले एक्सेस टु इन्फर्मेसनको हाम्रो डेभलपमेन्टको गोललाई कति आघात पुगेको छ भन्ने कुरालाई त्यसैले एउटा प्रश्न पार्दछ। तपाईँले त्यो कुरालाई बडो राम्रोसँग उल्लेख गर्नुभयो। यसै गरी दिगो विकास लक्ष्य स्थानीय पालिकादेखि प्रदेशदेखि सरकारका विभिन्न निकाय र एजेन्सीहरूको एउटा गफ गर्ने र त्यसलाई योजना बनाउनका लागि आधार बनाउने डिस्कोर्सको विषय त छ, तर पत्रकारहरूको सुरक्षा, अधिकारका अभियन्ताहरूको सुरक्षा र सूचनाको सहज पहुँचको अवस्था चाहिँ त्यो डिस्कोर्सभित्र एजेन्डा बन्न सकेको अवस्था छैन। मैले अघि नै भने राष्ट्रिय योजना आयोगदेखि तलसम्म छैन, जुन तल अवस्था कमजोर छ त्यसलाई तपाईँले बडो हाइलाइट गर्नुभयो। म उमितजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म नम्रताजीलाई बोलाउन चाहन्छु। नम्रताजी एउटा स्वतन्त्र पर्यवेक्षक र यसमा बारम्बार सूचनाको अधिकार, पत्रकारहरूको अधिकार र खास गरी फ्रिडम अफ एक्सप्रेसनको इस्युजमा आफूलाई गम्भीर रूपमा प्रस्तुत गर्दै आउनुभएको एउटा कोलमिस्ट पत्रकार हुनुहुन्छ, खोज पत्रकारिता केन्द्रको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। नम्रताजी तपाईँको अब्जर्भेसनको लागि म अनुरोध गर्छु।
पोलिटिकल्ली पनि एकदम वी आर सपोज टु हेभ भेरी प्रोग्रेसिभ लिबरल सिस्टम है, वान आफ्टर दि अदर भनौँ न, एनआरकिक टोटालिटेरियन सिस्टमहरूलाई हटाउँदै प्रोग्रेसिभ लिबरल सिस्टम ल्याएर राख्यौँ भनेर भन्छौँ हामीहरू होइन। अनि त्यो होल सिस्टममा मिडियाको रोल हेर्ने हो भने वास्तवमा प्रोग्रेसिभ भएको पनि छ, मिडियाले जुन रोल खेलिरहेछ 1990 र त्योभन्दा पहिला पनि अन्डरग्राउन्डबाट पनि, म चाहिँ त्यो पनि भन्न चाहन्छु कि जहिले पनि खालि फ्रिडम अफ प्रेस इस्टाब्लिस भएपछि मात्र होइन कि त्योभन्दा पहिला पनि हामीमा निरङ्कुशता थियो तर हामीले काम गरिरहेका थियौँ। अब फ्रिडम अफ प्रेस इस्टाब्लिस भएपछि पनि एकदम खुला रूपमा भएर, वास्तवमा भन्ने हो भने 1990s दशकमा धेरै बाहिरका पत्रकारहरू यो स्पेसली साउथ एसियन कन्ट्रीको नेपालमा आउँदाखेरि मलाई एक्चुली आई रिमेम्बर के त्यो गिरिजाबाबु प्रेजेन्ट प्राइम मिनिस्टर भए बेलामा एउटा के आर्टिकल फ्रन्ट पेजमा इन्डिपेन्डेन्टमा मेरो निस्किएको थियो, नम्रता तिमीहरूले यस्तोसँग यहाँ तिमीहरूको प्राइम मिनिस्टर क्वेसन गरिकन तिमीहरूको जर्नलिस्टहरूले लेख्न सक्छौ, हामी कहाँ भइरहे भए त हामीलाई थुनिसक्थ्यो भनेर भन्थ्यो क्या। हामी त्यस्तै आइसकेको एउटा प्रेस जगत नेपालमा अनफोर्चुनेटली अहिले आउँदाखेरि विनोदजीले जुन एक्सप्रेसन गर्नुभयो नि अघि एकदम सही गर्नुभयो क्या, हामी त्यो ठाउँमा पुग्यौँ भन्दाखेरि यो प्रोग्रेसिभ सिस्टम र लिबरल सिस्टम भनेको के रहेछ त भनेरै क्वेसन मार्क भइरहेको छ कि। मलाई त कन्स्टिट्युसनकै कुरा गर्ने हो भने पनि हाम्रो वास्तवमा भन्ने हो भने नेपालको अब प्रोज एन्ड कन्स पञ्चायत सिस्टमदेखि लिएर त्यसपछि कन्स्टिट्युसन चेन्ज हुनेदेखि लिएर अहिलेसम्ममा एकदम राम्रो कन्स्टिट्युसन, पिपल्स राइट्स इन्स्योर गरेको कन्स्टिट्युसन भन्ने कुरा छ। पिपल्स राइट भन्ने बित्तिकै त्यहाँ प्रेस फ्रिडमको ठुलो रोल हुन्छ कि, प्रेस फ्रिडम नभइकन पिपल्स राइट इन्स्योरै हुँदैन। तर अनफोर्चुनेटली यो रिपब्लिक स्टेट र प्रोभिन्सियल सिस्टम फेडरलाइजेसन भइसक्दाखेरि पनि हाम्रोमा चाहिँ नि अहिले आएर झन्झन एक किसिमको हेर्नुहोस् न, अब लिडरसिपदेखि लिएर एकदम प्रोग्रेसिभ र लिबरल नेपाल इस्टाब्लिस भएको ठाउँमा गए चाहिँ नि गएर यति निरङ्कुशता त्यो नेतृत्वमा देखिन्छ कि, त्यो निरङ्कुशता कसरी आइरहेछ होइन? देशमा फ्रिडम अफ एक्सप्रेसन, राइट टु फ्रिडम, प्रेस फ्रिडम छ लिखित रूपमा होइन, र पत्रकारहरूले वेदर अरूलाई वेदर पिपल लाइक इट अर नट हामीले रिस्कमा बसेर कलम पनि चलाइरहेछौँ, आवाज उठाइरहेछौँ, डिजिटल मिडियामा पनि छाएका छौँ। तर त्यो हुँदाहुँदै हेर्नुहोस् त, डिजिटल मिडियादेखि लिएर अरू जुन हाम्रो ट्रेडिसनल मास मिडियाहरू छ सबैमा के भइरहेछ भने, मैले के देखाएको छु भने फ्रिडम अफ एक्सप्रेसनको नाममा डिसइन्फर्मेसन, मिसइन्फर्मेसन र लाञ्छना लगाउने कामहरू चाहिँ नि खुला रूपमा भएको छ र त्यो रोकेको छैन। म यहाँ खालि एउटा आवाज तपाईँहरूलाई के दिन चाहन्छु भने, अहिले एकदम रिसेन्टली एउटा तिजको गाना भनिकन एउटा युथ ग्रुपले निकालेको छ होइन, त्यो युथ ग्रुपमा यति नराम्रोसँग महिलाहरूलाई हेपेर गाना गाइएको छ कि त्यो नेपालको कन्स्टिट्युसनको अगेन्स्ट हो। त पहिला हाम्रो चाहिँ नि एउटा दुईवटा गानाहरूले पोलिटिकल लिडर्सहरूलाई लिडर्सहरूको करतुत कुकर्तुत देखाएर गाएको गानालाई चाहिँ नि थुन्ने, युट्युबबाट विथड्र गर्न लाउने होइन, तर नेपाली नागरिक महिलाहरूको 50% भन्दा पहिला एटलिस्ट अहिलेसम्मको सेन्ससमा त 52% भन्दा माथि देखाएको छ। मेरो आई अज्युम नेक्स्ट सेन्ससमा त्यो हुँदैन किनभने धेरै त्यहाँ फिटिस फिमेल फिटिसाइडहरू भएको केसेसहरू छ होइन, त्यो अर्कै कुरा, तर अहिलेसम्म त डेटामा त्यो छ। त्यो लाञ्छना लगाएकोहरूमा उठ्र गर्न नसकेको चाहिँ कारण के त भन्दाखेरि, यो फ्रिडम अफ एक्सप्रेसनको मामलामा मलाई चाहिँ नि कस्तो लागिरहेको छ भने ताराजी, एक किसिमको ग्रुप अफ पिपल त्यो पोलिटिकल्ली नै इन्क्लाइन्डले पनि जथाभावी बोल्ने, जसको अगेन्स्ट पनि बोल्ने हामीले देख्यौँ नि लडाइँमा नेताहरूको नेता, त्यो पनि वाइ सुड वी सिट एन्ड लिसन टु द्याट काइन्ड अफ ननसेन्स होइन, त्यो पनि एक किसिमको गलत भएको छ। तर त्यो फेरि के छ भने, यहाँ ढाक्न खोजिएको छ लिबरलाइजेस प्रोग्रेस्ड कन्ट्री समाज र सिस्टम भनेर होइन, तर अन दि अदर ह्यान्ड जब रियल जर्नलिस्टहरू रियल जनताको आवाज निस्किन्छ त्यति बेलामा क्वेस गर्न थालिन्छ। म बिचबिचमा यो पेन्डामिकमा पनि बाहिर पुगेँ, म पूर्व पश्चिम सबैतिर पुग्दाखेरि के देखेँ भने, लेख्न चाहिँ नि लेख्न पाइएको छ, इभन कोभिडभित्रको जुन भायोलेन्स डोमेस्टिक भायोलेन्सदेखि मात्र होइन, यहाँ कस्तो पनि भएको छ भन्दाखेरि बिजनेस यो इन्डस्ट्रियल भायोलेन्स पनि भएको छ, पोलिटिकल भायोलेन्स पनि भएको छ, विभिन्न केसेसहरू भएको छ कि। तर त्यो केसेसहरूको आवाज खुल्ला रूपमा निकाल्न चाहिने अहिले दुई किसिमले, म यो आवाज चाहिँ यो पनि उठाउन म के चाहन्छु भन्दाखेरि, गभर्मेन्ट सेक्टरबाट आफ्नो सेन्सरसिप छ भने कर्पोरेटाइज वर्ल्ड भइसकेको मिडिया सेक्टरमा पनि एक किसिमको त्यहाँ पनि हाबी छ होइन। भन्दाखेरि वास्तवमा अनफोर्चुनेटली मैले अघि नै भने जस्तो गरिकन म अब एन्ड पनि के गर्न चाहन्छु भने, 1990 जब हामी खुलेर बाहिर निस्क्यौँ नि, फ्रिडम अफ प्रेस एक्सप्रेसन, राइट टु इन्फर्मेसन सबै आयो नेपालमा, अनि त्यसपछि एक्ट्सहरू आयो, सबै चिज आयो एमएलएम। तर अहिले आएर 2021 हामीले चाहिँ नि अलर्टेड हुनुपर्ने र क्वेसन मार्क गर्नुपर्ने, र त्यो पनि होल कन्ट्री यो प्रोग्रेसिभ र लिबरलाइज भएर अगाडि बढेको भन्दाखेरि, वास्तवमा वे आर वी एज फार एज फ्रिडम अफ एक्सप्रेसन, प्रेस फ्रिडम इज कन्सर्न, र हामी एकदम अलर्ट, स्ल्याक हुने बेला एकदमै छैन, अलर्ट हुनुपर्छ। तर ह्याभिङ सेड द्याट, म हामी आज यहाँ जम्मा भएकोहरूलाई के अलर्ट गर्न चाहन्छु र पर्टिकुलरली तपाईँहरू जस्तो अर्गनाइजेसन हामी सबैलाई, कि हामीले अब क्वेसनिङ गर्दा आन्दोलन गर्दाखेरि पनि हामीहरू जुटेर मेबी वी सुड गो इन अ डिफ्रेन्ट वे, यु नो वी सुड स्टार्ट थिङ्किङ आउट अफ द बक्स, कि जुन किसिमले हामीले अलर्ट गरिरहेछौँ त्यो वर्क भएन भने, काम गरेको छैन, झन्झन कठोरता आइरहेछ भने, यो कठोरतालाई यो निरङ्कुशता नै हो एक किसिमको, लाई हटाउनलाई हामीले अब कसरी अगाडि बढ्ने त, त्यो स्ट्राटेजी बनाउनु पर्ने पनि जरुरत छ।
एउटा डेमोक्रेसीको लागि जुन किसिमको इन्भाइरोमेन्ट चाहिन्छ त्यसको लागि उपयुक्त इन्भाइरोमेन्टको अभाव देखिन्छ, एनआरकी छ, टेक्नोलोजीको विकास सँगसँगै त्यसलाई एउटा पब्लिकको भोइसेसलाई एउटा एनआरकीको भोइसले थिच्ने त्यो ट्याक्टिसमा हाम्रो समाज परेको छ र रियल क्रिटिसिजमहरू चाहिँ आउन पाएको छैन तर सोसाइटीलाई हार्म गर्ने कुराहरूले चाहिँ फ्लोरिस हुन पाएको छ. यी सबै कुराहरू हाम्रो लागि नयाँ चुनौती हुन् र यी नयाँ चुनौतीहरूलाई सम्बोधन गर्ने पनि हाम्रो स्ट्राटेजी गोल 16-10 हासिल गर्नलाई चाहिन्छ भन्नेतर्फ पक्कै पनि हाम्रा नीति निर्माताहरूको ध्यान पनि यसमा जाओस्. नट इन कन्ट्रोल वे, हामी कहाँ त फेरि के हुन्छ नि, जे पनि कन्ट्रोलबाट हुन्छ, जे पनि कडा कानुनबाट हुन्छ भन्ने सोच र मान्यताहरू हाम्रो पोलिसी मेकरहरूमा छ. यो न कडा कानुनबाट हुन्छ न कन्ट्रोलबाट हुन्छ, यसका लागि डिफरेन्ट इनोभेटिभ स्ट्राटेजी वी हेभ टु थिङ्क. थ्याङ्क यू नम्रताजी. अब म आफ्नो अभिव्यक्तिका लागि म फ्रिडम फोरमका महासचिव पनि त्यसमाथि पनि सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको प्रखर अभियन्ता धर्मेन्द्रजीलाई यो डिस्कसनलाई कन्ट्रिब्युट गर्न अनुरोध.
निश्चित के हो त भन्दाखेरि यो एसडिजी 16-10-1-2 चाहिँ सरकारको प्रायोरिटीमा छैन. सरकारको प्रायोरिटीमा सूचनाको हक पनि छैन, सरकारको प्रायोरिटीमा प्रेस स्वतन्त्रता पनि छैन, सरकारको प्रायोरिटीमा फ्रिडम अफ एक्सप्रेसन पनि छैन. यो त क्लियर कट कुरा छ. खास गरी अघिल्लो सरकारको हामीले काम कारवाहीको कुरा हामीले हेऱ्यौँ भनेदेखि त सबै कुरा के छ भन्दाखेरि कन्ट्रोल मेकानिजमको दृष्टिकोणले आएको छ, कन्ट्रोलको दृष्टिकोणले आएको छ. चाहे त्यो पार्लियामेन्टमा टेबल भएका विधेयकको कुरा गरौँ, एसडिजीका सम्बन्धमा कुनै पनि प्रायोरिटी सेट नगर्ने कुरालाई हामीले लिउँ, होइन त्यो त 400 इन्डिकेटर के छ भन्दाखेरि तय गरिरहँदाखेरि चाहिँ यो 16-10-1-2 बारेमा कुनै पनि इन्डिकेटर तय नगर्नुको कुरा के हो त, किन तय गरिएन त, प्रश्न त गर्नु पऱ्यो नि हामीले त. त्यसरी नै के छ भन्दाखेरि यो सूचना आयोगमा हिजो अस्तिसम्म के छ भन्दाखेरि सचिव तहको कर्मचारीले प्रशासन नेतृत्व गर्थ्यो भन्दाखेरि अघिल्लो सरकारले त्यो नियुक्तिलाई हटाएर सहसचिवको के छ भन्दाखेरि यो नेतृत्वमा प्रशासनिक नेतृत्वमा सूचना आयोग ल्याएको छ. के उद्देश्य के हो त्यसको, उद्देश्य के हो भन्दाखेरि यो सूचना लिबरलिजमका सन्दर्भमा, इन्फर्मेसन लिबरलिजमका सन्दर्भमा चाहिँ सम्पूर्ण ढङ्गले कमजोर पार्ने कुरा हो क्या. त्यसको इम्प्याक्ट त स्वाभाविक रूपमा पत्रकारितामा परेकै छ. अघि टङ्कीजीले भन्दै हुनुहुन्थ्यो यो के अरे यो डिजिटल स्पेसको कुरा भयो, होइन हामीले त के छ भने ट्रेडिसनल मिडियाको कुरा हामीले हेऱ्यौँ भन्दाखेरि त तहसनहस भएको अवस्था छ र घुमौरो पाराले के छ भन्दाखेरि डिजिटल स्पेसमा के छ भने सरकारले इन्टरफेयर गरिरहेको छ. होइन हामीले प्रेस काउन्सिलको कुरा गऱ्यौँ, एउटा अनलाइनले पहिलो कुरा त के छ भनेदेखि अनलाइन डिरेक्टिभ आउनु हुँदै हुँदैन, गलत कुरा हो. त्यसले सूचना त्यसले के छ भने अनलाइन डिरेक्टिभको आधारमा सूचना विभागमा दर्ता भइ एकपटक दर्ता भइसकेको अनलाइनले प्रेस काउन्सिललाई फेरि किन सूचित हुनु पऱ्यो, कसले दिन्छ यो प्रश्नको उत्तर भने चाहिँ कता कता मलाई के लाग्छ भन्दाखेरि, र त्यति मात्रै होइन प्रेस काउन्सिलमा के छ भन्दाखेरि गर्ने र अहिले पछिल्लो एउटा के आएको छ भन्दाखेरि यो प्रेस काउन्सिलले अनलाइन दर्ता गर्ने सन्दर्भमा चाहिँ तालिम दिने रे अनि त्यो तालिम बापत चाहिँ 5,000 रुपियाँ उठाउने रे. वाट इज दिस, के उद्देश्य के हो त्यसको त. तर मलाई सिभिल सोसाइटीप्रति पनि मेरो एउटा अपेक्षा के हो भनेदेखि त्यहाँनिर अपेक्षा के पुऱ्याउन सकेको छैन भन्दाखेरि हामीले क्वेसन किन गर्न सकिरहेका छैनौँ, क्वेसनिङ त कम हो नि त, के क्वेसन गर्ने जिम्मेवारी एक दुईवटा संस्था वा एक दुईवटा व्यक्तिको मात्रै हो, होइन भन्दाखेरि क्वेसनिङको कल्चर चाहिँ कतै न कतै कम भयो. क्वेसनिङको कल्चर कमजोर हुँदाखेरि चाहिँ निश्चित रूपमा त्यसको इम्प्याक्ट चाहिँ डेमोक्रेसी सस्टेन हुने कुरामा परेको छ. होइन डेमोक्रेसी के छ भन्दाखेरि कमजोर हुने स्थिति उत्पन्न भएको छ. ठिक छ, पत्रकारलाई के छ भने सेफ्टी छैन, पत्रकार निश्चित रूपमा पत्रकार सेफ्टी छैनन्. हामीले फ्रिडम फोरमको तथ्याङ्क मन लाग्दछ, फ्रिडम फोरमको डाटा के छ भने यहाँ सबैका त्यो सबैसँग उपलब्ध होला. होइन हामीले डाटाको कुरा गर्दाखेरि चाहिँ यो पत्रकारहरू सुरक्षित छैनन्, खास गरी पछिल्लो अवस्थामा के छ भन्दाखेरि यो अनलाइन पत्रकारहरूमाथि चाहिँ एक किसिमको कुदृष्टि आएको छ. होइन थुप्रै कानुनहरू छन् तर अबको अवस्थामा मैले भन्नु खोजेको के भन्दाखेरि क्वेसन वी हेभ टु रेज क्वेसन्स. होइन यो अवस्थामा अर्को यो संसदमा जुन विधेयकहरू टेबल छन् त्यो विधेयकका बारेमा के गर्ने त हामीले. अब हाम्रो भूमिका के त, हिजो एक किसिमको सरकार थियो उसले टेबल गरेको थियो तर अहिलेको अवस्थामा त परिवर्तित अवस्था छ, त्यहाँ के गर्ने त. झुकिएर अस्ति एउटा कुरा तारदासँग हामी कुराकानी गर्दैथ्यौँ, अहिलेको अवस्थामा पनि पिएसबी के छ भन्दाखेरि आइदियो छलफलमा, किन आइपिएस कसरी आइपिएसबी छलफलमा भन्दाखेरि झुकिएर आयो अरे. यस्तो पनि हुन्छ कहीँ, सरकारले झुकेर काम गर्छ, पार्लियामेन्ट झुकेर काम गर्छ भन्दा पनि के छ भन्दाखेरि यो चाहिँ कतै न कतै सरकारहरूको मनस्थिति के छ भन्दाखेरि यो सूचनाको अवस्थालाई चाहिँ कन्ट्रोल गर्ने भन्ने कुरा नै हो. त्यसैले म साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु, सरकारबाट हाम्रो अपेक्षा कम छन्, सरकारबाट हामीले अपेक्षा नगरौँ र एकपटक फेरि हामीले के छ भन्दाखेरि दबाब सृजना, यो सामूहिक रूपमा दबाब सृजना गर्नुपर्ने अवस्था छ.
मैले नेपालको अध्ययन गर्ने सिलसिलामा हेरेको थिएँ, नेपाल यो मिडियालाई रेगुलेट गर्ने कानुन बन र संस्थाको नम्बर हेऱ्यो भने विश्वमा नम्बर 1 रहेछ. यतिका धेरै मिडिया रेगुलेटेड कानुन त कुनै पनि देशमा रहन्छ, म अफ्रिकन देशहरूमा गएँ त्यहाँ पनि रहन्छ, एक वा दुईवटा कानुनले नै संसारभरि, अमेरिकाकै कुरा गर्यो भनेदेखि 200 वर्ष पुरानो 150 वर्ष पुरानो एउटा कानुनले अहिले अनलाइन प्रिन्ट टेलिभिजन एभ्रिथिङ दे कभर है। म फ्रान्सको हेरेँ त्यहाँ एउटै कानुनले पुगेको छ, हामी कहाँ कानुनै गन्न थाल्यौँ भने प्रदेश स्थानीय र केन्द्रमा गन्यौँ भने 20 वटाभन्दा बढी होला, अझ पालिकै र प्रदेशै पिच्छेका अनेकौँ छन्। अझ संस्थाहरू हेऱ्यौँ भने पनि हामी कहाँ 10-12 संस्था रहेछन्, इन्स्टिट्युसन्सहरू क्रिएट गर्ने, जागिर खाने, तर नियमनको नाउँमा नियन्त्रण गर्ने र त्यसले समस्याको समाधान चाहिँ नदिने एउटा आश्चर्यजनक अवस्था रहेछ। धर्मजीले सही भन्नुभयो कि त्यो माइन्डसेटमै हाम्रो शासकीय माइन्डसेट छ र त्यस कुरालाई यसको एउटा ओभरवेल्मिङ रिफर्मलाई प्रायोरिटीमा नराख्ने भन्ने कुरा त यो एसडिजीको टार्गेटमा, यो कुरा ग्लोबल टार्गेटमा हुँदाहुँदै पनि नेपालले त्यसलाई इग्नोर गरेकोबाट पनि के देखिन्छ भने यो विषयमा यस्तै किसिमको अराजकताको अवस्था विद्यमान राखिराख्ने नै हाम्रो सोच देखिन्छ र अराजकता बढ्दै गयो भने नियन्त्रण गर्न पनि सजिलो हुन्छ भन्ने माइन्डसेट पनि त्यसबाट चाहिँ उजागर हुन्छ। यसको भित्री रहस्य जुन तपाईँले यहाँ राख्नुभयो त्यही नै हो जस्तो मलाई पनि लागेको छ। अब म अलिकति एक्सेस टु इन्फर्मेसन एसडिजीका दुईवटा पर्सपेक्टिभमा हामी आज छलफल गर्दैछौँ प्यारेलल्ली, विशेष गरी एक्सेस टु इन्फर्मेसन्सको जुन चुनौतीहरू छ र यसलाई विकासको एउटा प्रमुख लक्ष्यको रूपमा नसुकारेको जुन एउटा दुःखद अवस्था छ, यो सन्दर्भमा रहेर आफ्नो अब्जर्भेसन राख्दिन सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेललाई म अनुरोध गर्छु।
वास्तवमा तिनवटा विषय आफूमा अन्तर सम्बन्धित छन्, तर तारादाईले भने जस्तो म चाहिँ केही छोटकरीमा यो एक्सेस टु इन्फर्मेसनमै आफूलाई केन्द्रित गर्न चाहन्छु कि वास्तवमा मानिसलाई बाँच्नको लागि खान, बस्न, स्वास्थ्य, शिक्षा चाहिन्छ भने जस्तै न्यायपूर्वक र शान्तपूर्वक बाँच्नका लागि चाहिँ जनताको सूचनामा पहुँच हुनुपर्छ भनेर चाहिँ एसडिजीको 16.10 देखाएको छ। तर नेपालको अवस्था हेर्ने हो भने यहाँ अघि धेरै कुरा आइसक्यो कि 2030 त्यो बाँच्न मानिसलाई सहज ढङ्गले शान्तिपूर्वक न्यायपूर्वक बाँच्नका लागि सूचनामा जनताको जुन पहुँच हुनुपर्छ भनेर चाहिँ त्यो अवधारणा ल्याएको छ युएनले, त्यो अवधारणा सन् 2030 पुरा होला भन्ने कुनै पनि आशाका अवस्थाहरू देखिँदैनन्। यसका धेरै थुप्रै व्यवधान छन्, म त्यति थुप्रै व्यवधानमा जान चाहन्न, म केही चुनौती केही व्यवधानहरू छन् त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने केही 4-5 म बुँदा चाहिँ यहाँ राख्न चाहन्छु। अघि धर्मेन्द्रजीले भने जस्तो यो चाहिँ राज्यहरूले पुरै उपेक्षा गरेको छ, सूचनाको हक चाहिँ प्रायोरिटीमा छैन, सूचनाको हकको कार्यान्वयन गर्ने निकायको तेजोवध गरेर लागिरहेको राज्यले अहिले हामीले भनिरहेका चाहिँ व्यवधान हटाउने उपाय आफै अवलम्बन गर्देला भन्ने धेरै ठुलो आशा छैन। तर सबै भए मिलेर चाहिँ एउटा दबाब सिर्जना गर्नुपर्छ भन्ने मलाई लाग्छ। सबैभन्दा पहिलो कुरा चाहिँ यो सन् 2030 यो लक्ष्य पुरा गर्नका लागि संविधानको एउटा प्रावधान पनि बाधक देखेको छु मैले, जस्तो संविधानको धारा 27 के भनेको छ भने प्रत्येक नेपाली नागरिकले सार्वजनिक सरकारको र आफ्नो सरकारको सूचना माग्ने र प्राप्त गर्ने हक हुनेछ भनेको छ, यो ठिक छ। तर प्रतिबन्धात्मक वाक्यसँग के भनेको छ भने तर कानुनले गोप्य राख्नुपर्ने भनिएका सूचना चाहिँ दिनुपर्ने दिन बाध्य पारिने छैन भनेको मर्म चाहिँ सूचनाको हकको कानुनले गोप्य राख्नुपर्ने भनेको हो, तर सेक्टरल कानुनको गोपनीयताको व्यवस्था देखाएर संविधानको तोर मर्ममाथि अहिले पनि नेपालमा प्रहार भइरहेको हुनाले हामीले संविधानको त्यो प्रतिबन्धात्मक वाक्यांशमा संशोधन गरेर सूचनाको हक सम्बन्धी कानुन बमोजिम गोप्य राख्नुपर्ने भनेका विषय थप गर्नुपर्छ भन्ने मलाई लाग्छ, एउटा संविधानको त्यसमा लाग्नुपर्छ, त्यो एउटा अब्स्ट्याकल देखिएको छ अहिले पनि। अर्को कानुन हुन त अहिले भएकै कानुनको राम्ररी प्रभावकारी कार्यान्वयन भएको छैन, तर 5 वर्ष हामीले सूचना आयोगमा रहँदा गरेको अनुभवको आधारमा मलाई के लाग्छ भने कानुनमा केही संशोधन गर्नुपर्छ। जनता नेपाल जस्तो मुलुकमा अझै पनि जनतामा जागरण नआएको हुनाले आफै सूचना माग्न आउनै सक्ने अवस्थामा छैनन्, तर यो नेपालको संविधान कानुन अनुसार चाहिँ प्रजातन्त्रमा शासन के अरे सार्वजनिकका आफै खुलाएर पारदर्शी भएर प्रोएक्टिभ डिस्क्लोजर गर्नुपर्ने हो, तर त्यो कानुनमा चाहिँ प्रष्टसँगले प्रोएक्टिभ डिस्क्लोजर नगर्दा के हुने भन्ने दण्डको व्यवस्था नहुँदा चाहिँ प्रोएक्टिभ डिस्क्लोजर भइरहेको छैन, अर्थात् जनतालाई सार्वजनिक निकायले आफै खुलाएर पारदर्शी हुने र भएर सूचना प्रवाह गर्नुपर्ने काम नगरेको हुनाले कानुनमा त्यो संशोधन गर्नुपर्छ एउटा। अर्को भनेको के गर्नुपर्छ भने अहिले पनि के छ भने सूचना अधिकारीलाई अन्य शाखाले सूचना दिँदैनन्, तर पुनरावेदन हुँदा सूचना अधिकारी र कार्यालय प्रमुखमाथि हुन्छ। जस्तो उदाहरणको लागि लिउँ न, बिल भरपाई कुनै नागरिकले माग्छ, सूचना अधिकारीले दिनका लागि अकाउन्टेन्टलाई तागेता गर्छ, तर अकाउन्टेन्टले दिँदैन, कारवाहीको भागी चाहिँ सूचना अधिकारी मात्र हुनुपर्छ। त्यस कारणले सूचना अधिकारीले प्रमाणसहित यदि चाहिँ पेस गरेको अवस्थामा उसलाई सूचना नदिने शाखा वा कर्मचारी पनि त्यो दण्डको भागीदार हुनुपर्ने गरी कानुन संशोधन गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को र तेस्रो भनेको के भने अघि टङ्कजीले पनि धेरै कुरा उठाउनुभयो, अहिले सूचना लिने दिने यो प्रक्रिया इमेलबाट सुरु भएको छ, पुनरावेदन पनि इमेलबाट गर्ने चाहिँ प्रक्रिया सुरु भएको छ, तर त्यसलाई वैधानिकता प्रदान गरिएको छैन। अहिले पनि कुनै सूचना अधिकारले इमेलबाट मागेको हुनाले मैले नदिएको भनौँ भने कानुनले त्यसलाई समाउँदैन। त्यस कारणले इमेलबाट सूचना माग्ने, लिने, दिने र पुनरावेदन गर्ने कुरालाई वैज्ञानिक रूपमा उसको व्यवस्था गर्नुपर्छ भन्ने अर्को लाग्छ। अर्को म त सबैभन्दा अझ डरलाग्दो चाहिँ व्यवधान के छ भने अहिले पनि सूचनाको हकसँग सम्बन्धित कानुनसँग बाजिएका चाहिँ 100 बढी कानुन छन्। ती कानुन खारेजी गर्नुपर्छ भनेर कति कैयौँ पटक भनियो, राज्यले त्यसमा वास्ता गरेको छैन। त्यस कारणले गर्दाखेरि ती 100 बढी कानुन जो सेक्टरल कानुन छन् जसमा सूचनाको हक बाजिन्छ, त्यो बाजिएका कानुनहरूको व्यवस्था चाहिँ खारेज गर्नका लागि हामीले दबाब सिर्जना गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को यो व्यवधान हटाउनका लागि चाहिँ यसै बिचमा यो 2-4 वर्षैभित्र के गर्न जरुरी छ भने कि सबै तहका माध्यमिकदेखि लिएर उच्च शिक्षासम्मको सबै तहमा चाहिँ पाठ्यक्रममा चाहिँ यो आइटिआईलाई समावेश गरौँ भने जनताको सूचनाको पहुँच चाहिँ स्थापित हुन्छ भन्ने मलाई लाग्छ। त्यो भयो भने सूचना लिने दिने संस्कृति चाहिँ को विकास हुन्छ र सप्लाई साइड पनि डिमान्ड साइड पनि यसबाट चाहिँ पुरै सचेत हुन्छ भन्ने मलाई लाग्छ। अर्को चाहिँ अहिले सङ्घीय निजामती कानुन बन्दैछ। वास्तवमा जनतालाई सूचना प्रदान गर्ने सप्लाई साइड त्यो कर्मचारी वर्ग हो। त्यो कर्मचारी वर्ग एउटा चाहिँ यो भनौँ न गोप्य संस्कृतिबाट जकडिएको छ, अझै पनि राणाकालीन पञ्चायतकालीन मानसिकताबाट उन्मुक्त हुन सकिरहेको छैन। त्यो कर्मचारी तन्त्रलाई चाहिँ त्यसबाट मुक्त गर्नका लागि अहिले बन्दै गरेको सङ्घीय निजामती कानुनमा 2 व्यवस्था चाहिँ इमिडिएट थप्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा उनीहरूले त्यो गोपनीयताको शपथ खाने होइन कि उनीहरूले पारदर्शिताको शपथ खाने व्यवस्था गर्नुपर्छ एउटा। दोस्रो भनेको चाहिँ कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनकामा चाहिँ यो सूचना प्रवाहलाई पनि एउटा मापदण्ड बनाइनुपर्छ, त्यो कानुनमा समावेश गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसो गरियो भने सङ्घीय निजामती कानुनको साथै प्रदेशमा बन्ने कानुनहरूमा पनि त्यो व्यवस्था चाहिँ क्रमैसँग हुँदै जान्छ भन्ने मलाई लाग्छ। अर्को भनेको अघि कुरा पनि उठ्यो, अहिले विकसित मुलुकहरू समृद्धिमा पुग्न कहीँ न कहीँ डेटा ओपेनसँग पनि सम्बन्धित छ, तर हाम्रो देशमा गभर्मेन्टकै डेटा अहिलेसम्म ओपन हुन सकिरहेको छैन। राष्ट्रिय सूचना आयोगले चाहिँ सरकारलाई बुझाइसकेको छ, त्यो के अरे ओजिडी सम्बन्धी कार्ययोजना, त्यो कार्ययोजना लागू गर्नका लागि चाहिँ हामीले दबाब सिर्जना गर्नुपर्छ भन्ने मलाई लाग्छ। अन्य पनि धेरै व्यवधानहरू छन्, हटाउनुपर्ने कुराहरू छन्, तर अन्त्यमा म के भन्न चाहन्छु भने सबै कुरो हुँदाहुँदै पनि सबैभन्दा पहिला शासकहरूको एटिट्युडमा परिवर्तन गर्न बदल्न जरुरी छ। शासकहरूको एटिट्युड यदि बदलिएन भने संविधान र कानुनमा जतिसुकै दोहोरा मजबुत प्रावधान राखेर पनि केही हुँदो रहेनछ भन्ने कुरा हामीले भर्खर मात्रै अनुभव गरिसकेका छौँ। संविधान कानुन कागजको खोस्टो हुन्छ जबसम्म शासकहरूको एटिट्युड बदलिँदैन। त्यस कारण शासकको एटिट्युड बदल्नका लागि के गर्न जरुरी छ भन्ने मलाई लाग्छ भने अहिले पनि हाम्रो 3 करोड नेपाली जनतामा यो करोडौँ कुनै धेरै अधिकांश जनतालाई यो सूचनामा स्थापित, सूचनामा मेरो हक स्थापित हुने कुरो, सूचनामा मेरो पहुँच स्थापित हुने कुरो चाहिँ लोकतन्त्रमा मैले प्राप्त गरेको संविधानको कानुनको अधिकार हो भनेर अहिले पनि नेपाली जनतालाई थाहा छैन। जबसम्म डिमान्ड साइड जनतालाई यो आफ्नो अधिकारका विषयमा चाहिँ थाहा हुँदैन, जबसम्म उनीहरूमा जागरण आउँदैन, तबसम्म सप्लाई साइडलाई बाध्य पार्न पनि सकिँदैन र शासकको एटिच्युड पनि बदल्न सकिँदैन। त्यस कारणले शासकको एटिच्युडलाई पनि बदल्न र चाहिँ ती कर्मचारी तन्त्र जो अहिले पनि गोप्य संस्कृतिबाट हुर्किरहेको छ उनीहरूबाट आफ्नो अधिकार जसरी पनि लिनका लागि जनतालाई जागरण गर्नुपर्ने जरुरी छ। यसका लागि मेरो विनम्रतापूर्वक आग्रह के हो भने जति पनि नागरिक सङ्गठनहरू छन्, जति पनि मानवाधिकार सङ्गठनहरू छन्, जति पनि पत्रकारितासँग सम्बन्धित अन्य सङ्घ संस्थाहरू छन्, तिनले अब मिसनका रूपमा पोलिटिक्सलाई होइन डेमोक्रेसीलाई होइन, अब डेमोक्रेसी पोलिटिक्सका लागि मिसन गर्नुपर्ने जरुरी छ जस्तो लाग्दैन मलाई नेपालको सन्दर्भमा। अब चाहिँ त्यो डेमोक्रेसीलाई सस्टेन गराउने, डेमोक्रेसीलाई जनतामा अनुभूत गराउने कम्पोनेन्टहरू औजारहरूका विषयमा चाहिँ मिसन अगाडि लिएर जानुपर्छ, जस्तो सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता जस्ता विषयलाई चाहिँ मिसनका रूपमा जनताबीच लगेर एउटा जनतामा यस्तो जागरण चाहिँ फैलाउन जरुरी छ जसले शासकको एटिच्युड बदल्न र कर्मचारीहरूलाई सूचना प्रवाहमा बाध्य पार्छ जस्तो मलाई लाग्छ। यति गर्न हामीले सक्यौँ यो 2-4 वर्षका बिचमा भने कहीँ न कहीँ 2030 त्यो चाहिँ एसडिजीको उपलब्धि चाहिँ हामीले लक्ष्य प्राप्त गर्न सक्छौँ कि भन्ने मलाई लाग्छ।
अब आफ्नो अभिव्यक्ति राखिदिनको लागि म राष्ट्रिय मानवाधिकार आयोगका यज्ञ अधिकारीज्यू उहाँ राइट्स डिफेन्डर्सहरूको पक्षमा सबैभन्दा धेरै जानकारी राख्ने र काम गर्ने एउटा अधिकारी हुनुहुन्छ, ह्युमन राइट्सको डिफेन्डर हुनुहुन्छ, यज्ञ अधिकारीलाई म आफ्नो अभिव्यक्तिको लागि अनुरोध गर्छु।
यो फ्रिडम अफ एक्सप्रेसन भनेको हामीलाई सबैलाई थाहा छ, हामीलाई मानव अधिकारको पनि अथवा मौलिक हकको पनि सबैभन्दा द हार्ट अफ द कन्स्टिट्युसन भन्दा पनि हुन्छ। कन्स्टिट्युसन राइट्सको पनि फन्डामेन्टल राइट्सभित्रको पनि महत्त्वपूर्ण राइट्स, यसको यदि यो एक्सेस टु इन्फर्मेसन, फ्रिडम अफ एक्सप्रेसन छैन भने अरू हकको कुनै पनि भ्यालु छैन। त्यसको त्यसैले यो कति महत्त्वपूर्ण छ भन्ने विषय हामीले चाहिँ तपाईँको हाम्रा हरेक 7 सालदेखिका परिवर्तनहरू हामीले राणाकालीनदेखि परिवर्तनदेखि चाहिँ यो सधैँभरि जबरजस्त रूपमा चाहिँ उठ्दै आएको विषय हो, यो मानव अधिकारको गम्भीर विषय हो भन्ने मलाई थाहा हामीलाई जानकारी छ। अब जहाँसम्म ह्युमन राइट कमिसन र हामीले फ्रिडम अफ एक्सप्रेसनको बारेमा, यो एकदम चाहिँ पहिलो प्राथमिकताको विषय हो। यो ह्युमन राइट्सका पनि अरू सबै विषयहरू आउँछन्, त्यो सँगसँगै पनि यो फ्रिडम अफ एक्सप्रेसनलाई हामीले पहिलो प्राथमिकतामा राखेको छौँ। यहाँहरूलाई थाहा छ हिजो द्वन्द्वकालमा हाम्रा पत्रकार साथीहरू बेपत्ता पारिएको, मारिएको, टर्चर यस्ता घटनाहरूलाई यसले यो जुन हामी एफएनजे सँगसँगै मिलेर सहकार्यमा पनि धेरै केसहरूको हामी अगाडि बढायौँ। एउटा पीडितलाई जस्टिसको लागि न्यायको लडाइँमा चाहिँ हामी के भने सँगसँगै हातेमालोमा छौँ भन्ने मलाई लाग्छ। अब गभर्मेन्टबाट आएको अस्तिको जुन अब केही विधेयकहरू आए विगत वर्षहरूमा पनि, त्यसमा मानव अधिकार आयोगले गम्भीरताका साथ ती ड्राफ्ट बिलमा पनि यसले आफ्नो कन्सर्न देखाएर यो फ्रिडम अफ एक्सप्रेसनलाई कहीँबाट पनि चुनौती अथवा यसको कन्ट्रोल गर्ने कुरामा यो मानव अधिकार आयोग सही छैन भनेर चाहिँ यसले आफ्नो स्टेटमेन्टहरू जारी गरेका छ, यहाँहरू सँगसँगै हामी छौँ। अब यो दुईटा विषय जुन अहिले यो अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको लागि सुरक्षा संयन्त्र गठन सम्बन्धी जुन अहिले नआएको विषय मात्रै मैले राख्न चाहेँ, 2075 छ, मानव अधिकार आयोगले आफै यो यहाँहरूसँग सहकार्यमा विशेष गरी यो हाम्रो चाहिँ एफएनजे सँगसँगै हाम्रो सहकार्यमा हुन्छ र मन लाग्छ यो यो अहिलेको आयोगले चाहिँ जुन नयाँ स्टेप लिएको छ यसको संयोजक तोकेर अब इम्प्लिमेन्टेसन यसको मेकानिजमलाई पनि कार्यान्वयनमा अगाडि लाने गरेर यही असार 21 गते चाहिँ संयोजक पनि तोकिसकेका छ यो गाइडलाइनको कार्यान्वयनको लागि। र दोस्रो यो मानवाधिकार कर्मीको सुरक्षा र संरक्षण सम्बन्ध गर्ने सम्बन्धी आदेश जुन अहिले मिटिङ यो मिडिया अहिले हामीसँग छलफलमा आएन, यो आदेश 2077 यो 77 सालको माघ 2 गते नेपाल सरकार गृहमन्त्री स्तरबाट चाहिँ यो पारित भएको छ, स्वीकृत भएको छ, जसमा 15 बुँदा बडा महत्त्वपूर्ण बुँदाहरू छन्। यसको प्रस्तावनै हेऱ्यौँ हामीले भनेदेखि हामीले यो संयुक्त राष्ट्र सङ्घको महासभाबाट पारित भएको ह्युमन राइट डिफेन्डर गाइडलाइन 1998 यसको चाहिँ तपाईँको ले घोषणा पत्रले चाहिँ दिएका अधिकारहरूलाई संरक्षण गर्नको लागि भनेर यसले चाहिँ तपाईँको हामीलाई यो तपाईँको समाचार सूचना सङ्कलन गर्दा हुन सक्ने आक्रमण हत्या सम्बन्धमा तुरन्त कारवाही चलाउने, अपराधमा संलग्नलाई कारवाही गर्ने, पीडितलाई चाहिँ तपाईँको के भने राहत परिपूरण क्षतिप्रति लगायतको विषयहरू भनेर हाम्रो सरकारले कमेन्टमेन्ट गरेका छ। यही गत चाहिँ हामीले माघ 2 गते निर्णय भएको छ। अब यी सबै संरचनाहरू हामी कहाँ यति धेरै छन्, बडा दुःखको साथ हामी भन्नुपर्ने चाहिँ के छ भने वी हेभ लट्स अफ द लज होइन, इन्टरनेसनल ल छ, नेसनल ल छन्, तर इम्प्लिमेन्टेसन पार्टमा हामी हेऱ्यौँ यसको चाहिँ भने हामी सुखद अवस्था छैन। ह्युमन राइट कमिसनले गरेका सिफारिसको अवस्थाहरू हामी हेर्दाखेरि हामी 12-14% हाराहारीमा छौँ, त्यो माथि उक्लिन सकेका छैन। एउटा देशको अनिवार्य रूपमा भन्छ फेरि सुप्रिम कोर्टले ह्युमन राइट कमिसनको रिकमेन्डेसनलाई तपाईँले इफ बट भनेर चाहिँ तपाईँको आनाकानी गर्न पाउनुहुन्न भनेर सरकारलाई भनिएको छ, तर हाम्रो हालत के छ भने हामी जहाँको थियौँ छौँ फर्दो मार्न सके अवस्था छैन। त्यसैले यो हामीले इन्स्ट्रुमेन्टमा हामी अगाडि भयौँ, इन्स्टिट्युसनहरू गठन भएको छन्, अब ती इन्स्टिट्युसनले कसरी काम गरिरहेको छ भन्ने भाषामा आजको दिनमा एउटा समीक्षा गर्नुपर्ने पनि हो भन्ने मन लाग्छ। समीक्षामा हामी चाहिँ खर उत्रिनै पर्छ, हामीले यो कहाँ कुन लेभलमा हामी छौँ, हाम्रा यति धेरै इन्स्ट्रुमेन्टहरूलाई इम्प्लिमेन्ट गराउनु चाहिँ हामी के गरेका छौँ भन्ने पनि हामीले हेर्नुपर्ने अवस्था छ। तर त्यसको हेर्दाखेरि हामीले अस्ति भर्खरै तपाईँको किन आयो गाइडलाइन भन्ने तपाईँ हामीलाई थाहा छ, हाम्रो सरकारले युपिआर प्रोसेसमा यो रिकमेन्ड गर्नुपर्ने अवस्था जुन हाम्रो किन परराष्ट्र मन्त्रीज्यूको त्यहाँ यो जनवरी 21 सम्बोधन गर्ने क्रममा छ, त्योभन्दा अगाडि ट्याक्क आएको छैन। हाम्रो यही सिलसिला अगाडि हेर्नुभयो भनेदेखि हाम्रो नेपालको मानवाधिकार राष्ट्रिय कार्ययोजना छ, त्यो कार्ययोजनाबाट महत्त्वपूर्ण छ, अहिले 17 विशेष क्षेत्रलाई यसले मानवाधिकार कार्ययोजनाले राखेको छ, युपिआरले रिकमेन्ड गरेका छन् धेरै विषयहरू होइन, तर पनि हाम्रा के भने अब एसटिडिजीले गरेका त छँदैछ। यो तिनटै विषयको चाहिँ के भन्दा मलाई लाग्छ आज को दिनमा हामीले यो तीनटै विषयलाई एकै ठाउँ राखेर यसलाई व्यापक रूपमा चाहिँ अगाडि बढाउनु, जुन किरण सरले अहिलेबाट महत्त्वपूर्ण कुरा भन्नुभयो, यो शिक्षासँग राखेर जाने, एउटा कानुनमै निजामती कर्मचारीहरूको सङ्घीय ऐनमा चाहिँ त्यो विषयहरू राखेर जाने, एउटा चाहिँ तपाईँको के हो भने एउटा पारदर्शिता चाहिँ हाम्रो यो पहिलो प्राथमिकता है दायित्व भन्ने जबसम्म हामीले अलिकति त्यो ट्रान्सपरेन्सीलाई चाहिँ अगाडि बढाउन सकेका हुँदैनौँ, त्यसमा सम्म चाहिँ यसको हामीले इम्प्लिमेन्टेसनमा केही देख्न सक्दैनौँ। हामी चाहिँ के चाहिँ इन्फ्रास्ट्रक्चर छ, इन्स्ट्रुमेन्ट छन्, इन्स्टिट्युसनहरू छ, तर हामीले इम्प्लिमेन्टेसन इम्प्याक्ट हेऱ्यौँ भनेदेखि हाम्रो सन्तोषजनक छैन, बडा दुःखका साथ हामीले भन्नुपर्छ, निराशाजनकै छ। सन्तोषजनकको त पुरै छोडिदिउँ, हामीले निराशाजनकमै अवस्था हेर्नुपर्छ भन्ने मलाई लाग्छ। अब हाम्रो वे फरवर्डमा के हुन सक्ला भन्दाखेरि वास्तव हाम्रो अगाडिको आदरणीय व्यक्तित्वहरूले जुन राखिसक्नु भएको छ, यो हामीलाई एउटा जनचेतनाको व्यापक आवश्यकता छ। अहिले पनि हाम्रो तालिम कार्यक्रमहरूमा यसलाई चाहिँ तपाईँको सूचना लिएर हेरेर केही स्याम्पलिङ केसमा हामीले कारवाही भएका केसहरू पनि पब्लिकलाई थाहा छैन, सूचना नदिएको कारणबाट, एक्सेस टु इन्फर्मेसन नभएको कारणबाट चाहिँ तपाईँको राष्ट्रिय सूचना आयोगले गरेका जुन सक्सेस स्टोरीहरू छन् त्यसलाई व्यापक प्रचार प्रसार गरेर के हुन्छ भन्दाखेरि भोलिका दिनमा अर्कोले त्यो यो सूचना कन्ट्रोल गर्न रेस्ट्रिक्सनको लागि उसले पर भन्नुहोस् न तपाईँको ताँतैले गर्दै काँटै गर्दैन, त्यो दिशामा हामी अगाडि बढ्नुपर्छ भनेदेखि अर्को मन लागेको यो शिक्षा पनि महत्त्वपूर्ण हो। हामीले विद्यालय पाठ्यक्रमदेखि विश्वविद्यालय तहदेखि नै सँगसँगै यसलाई राइट टु इन्फर्मेसन एक्सेस टु इन्फर्मेसनलाई अगाडि बढाउन सक्यौँ भने यो संविधान कानुन र अन्तर्राष्ट्रिय हाम्रो कानुनले गरेका यो व्यवस्थाहरूलाई चाहिँ हामीले सफलीभूत गर्न इम्प्लिमेन्टेसन गर्न चाहन्छौँ।
हामीसँग इन्स्ट्रुमेन्ट छन्, इन्स्टिट्युसन छन्, ल छन्, तर अवस्था निराशाजनक छ। यसलाई सुधार गर्नका लागि वी हेभ टु थिङ्क, सोच्नु पर्यो र अगाडि जानु पर्यो, र त्यसको लागि एउटा क्रिटिकल सिभिक भोइस नै प्रेसरको एउटा प्रमुख आधार हो, त्यो सिर्जना गर्ने उद्देश्य नै आजको हाम्रो छलफलको मुख्य कारण हो। केही नयाँ इन्फर्मेसन यहाँले दिनुभयो र त्यसको लागि पनि यहाँको मानवाधिकार आयोगको तर्फबाट जुन उत्साहजनक सोलिडारिटीका आवाजहरू प्राप्त भयो त्यसलाई म एकैजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म हाम्रो राष्ट्रिय योजना आयोगको तर्फबाट हाम्रो किरण सर यहाँ हुनुहुन्छ, किरण रूपाखेती, किरण सरलाई एउटा एनपिसी एउटा हाम्रो फोकल इन्स्टिट्युसन हो एसडिजीलाई हेर्ने, त्यसलाई कार्यान्वयन गर्ने त विभिन्न एजेन्सीहरू छन्, तर त्यसको एउटा पर्टिकुलर इन्डिकेटर्सहरू बनाउने, त्यसलाई रिभ्यू गर्ने र एउटा पोलिसी मेजर्सहरू लिने एउटा इन्स्टिट्युसन हो। पक्कै पनि उहाँले आजको डिस्कसन्सबाट धेरै कुराहरू नोट गर्नुभएकै छ भन्ने मैले आशा लिएको छु। र एनपिसीको यो डिस्कसन्समा के रह्यो, वा यो 10 ए र बी का गोलहरूको बारेमा एनपिसीले केही गरिरहेको छ कि भन्ने केही थप सूचना छन् भने पनि किरण सरबाट आउने मैले आशा राखेको छु। किरण रूपा,
अब गभर्मेन्टको रिप्रेजेन्टेटिभ भएर बोल्ने काम चाहिँ त्यति सहज हुँदैन सामान्यतया अल ओभर द वर्ल्ड। नेभरदलेस हजुरहरूबाट आएका फिडब्याकहरू चाहिँ हाम्रो लागि एकदमै चाहिँ मननीय हुन्छन्। सदैव सरकारले स्टेक होल्डरहरूबाट आएका सुझावहरूलाई सदैव ग्रहण गर्नुपर्छ, त्यो सामर्थ्य चाहिँ सधैँ राख्नुपर्छ। वी सुड बी भेरी मच ओपन एन्ड ट्रान्सपरेन्ट, यहाँ आएका कन्सर्नहरू नै तिनै हुन् भन्ने मलाई लाग्छ। अब सर्वप्रथम त आज अब हामीले बधाईको आदान प्रदान पनि गरिसकेका छौँ, आज सूचना दिवस सम्पूर्ण हजुरहरूलाई पुनः मैले नेपाल सरकारको तर्फबाट पनि बधाई भन्न चाहे। भनिन्छ लर्निङ नेभर एन्ड्स, एभ्री मोमेन्ट इज अ लर्निङ मोमेन्ट, है नम्रता म्यामले पनि भन्नुभएको थियो। सो आजको त्यो हिसाबले पनि धेरै अलिकति रह्यो। नम्बर वान, नम्बर टू चाहिँ अब कतिपय जुन यहाँ उठेका विषयहरू मैले काम गरिरहेको कार्यक्षेत्र र कार्यालय भन्दा अलिकति फरक छ, तथापि राष्ट्रिय योजना आयोग भनेको एउटा एडभाइजरी बडी, प्राइम मिनिस्टर अन्तर्गत रहेको एउटा निकाय र स्पेसली एसटिजीलाई हामीले चाहिँ कोअर्डिनेट गरिरहेको एजेन्सी भएको हुनाले म यहाँ कतिपय कन्सर्नहरू जुन उठेका छन् त्यसलाई चाहिँ राइट ठाउँमा म त्यसलाई चाहिँ राख्ने नै छु। त्यो पनि हजुरहरूलाई म यो जानकारी गराउन चाहन्छु। अब जहाँसम्म तारा सरले अघि आफ्नो प्रेजेन्टेसनमा पनि टाइम एन्ड अगेन चाहिँ भनिराख्नु भएको छ, एसटिजीकै सवालमा चाहिँ म केही हजुरहरूलाई जानकारी गराउँछु। अहिले नेपालको इन्डिकेटरहरू चाहिँ 479 छ, ग्लोबली भन्दा अलमोस्ट डबलको सङ्ख्यामा छ। हामीले चाहिँ प्रत्येक एक्टिभिटिजलाई क्याप्चर गर्ने अभिप्रायले नै धेरैभन्दा धेरै इन्डिकेटरहरू चाहिँ हामीले डेभलप गऱ्यौँ। हाम्रा करिबन पाँचवटा छवटा दस्तावेज हजुरको मिटिङमा बस्नुपर्ने भएपछि यो एक घन्टाका बिचमा चार पाँचवटा डकुमेन्टहरू मैले पनि हेरेँ र स्पेसली यो 10.16.1 र 10.16.2 भएका जुन हजुरको इन्डिकेटरहरू छ त्यसलाई फर्दर हामीले डिटेलिङ गर्न नसकेकै हो नसकेको हो तर हजुरहरूलाई यो म विनम्रतापूर्वक के पनि जानकारी गराउँछु भने अहिले जति कतिपय इन्डिकेटरहरूमा हामीले रिपोर्टिङ गर्न नसकेको स्थिति छ कतिपय चाहिँ रिडन्डेन्ट जस्तो पनि देखिया हुनाले यो इन्डिकेटरहरूलाई चाहिँ एडजस्टमेन्ट गर्ने प्रक्रिया अहिले चलिरहेको छ हामी त्यो प्रक्रियामा छौँ र यो सम्बन्धित डिएक्स जसले एसडिजी हेर्नुहुन्छ प्लानिङ कमिसनमा सहसचिव कुमारराज कोइराला उहाँलाई उहाँसँग पनि मैले भर्खरै छलफल गरेँ उहाँले मलाई दुईवटा कुरा भन्नुभयो तारा सर हजुरहरूले सम्भवतः योजना आयोगको पदाधिकारीज्यूहरू समक्ष आएर आफ्ना जुन मागहरू त्यो कन्सर्नहरू दिएको दुईचोटि भन्नुभएको छ तर सम्बन्धित डेस्कमा चाहिँ मैले उहाँलाई सोधेँ हाम्रो डेस्कसम्म चाहिँ त्यो प्राप्त भएन कम्युनिकेट भएको छैन यो चाहिँ एकदमै राइट टाइम हो वाइ नट सिट टुगेदर एन्ड सी हाउ वी क्यान एडजस्ट दोज इन्डिकेटर स्पेसियली इन केस अफ नेपाल कतिपय यो जस्तो 16.10.1 हेर्ने हुन्छ भने पनि इट्स भेरी भेरी लार्ज इट एकोमोडेट्स भेरी लार्ज एरिया यसले चाहिँ किलिङको कुरा गर्छ किडन्यापिङको कुरा गर्छ इन्फोर्स डिसएपियरेन्सको कुरा गर्छ आर्बिट्ररी डिटेन्सन टर्चरको कुरा गर्यो त्यसपछि पत्रकारको मात्रै होइन एसोसिएटेड मिडिया पर्सनल भन्छ अनि ट्रेड युनियनिस्टको पनि कुरा गरेको छ ह्युमन राइट एडभोकेट्स भने लार्ज स्कोपमा छ यसको डोमेन र स्कोप त्यही हुनाले हामीले चाहिँ काम गर्नुपर्ने आवश्यकता छ अब इन्डिकेटर मात्रै राखेर पनि भएन अघि हाम्रो मानवाधिकार आयोगको सरले पनि भनिसक्नु भएको छ कि हामी वी आर भेरी रिच इन पोलिसी मेकिङ हाम्रो यज्ञ सरले भन्नुभएको छ बट देयर इज अ प्रब्लम इन इम्प्लिमेन्टेसन त्यही हुनाले सँगसँगै अब मेकानिजम रिपोर्टिङ पनि हुने किसिमले हामीले मेकानिजम चाहिँ डेभलप गरेर लानुपर्छ राष्ट्रिय योजना आयोग उपयुक्त किसिमले इन्डिकेटरहरू बनेको अवस्थामा र बनाउन पनि हामी त्यो एउटा समन्वयकारी र सहजकर्ताको भूमिकामा रहन सक्छौँ मैले तारानाथ दाहाल सर लगायत सम्पूर्ण जो यसमा चाहिँ अहिले काम गरिराख्नु भएको छ स्पेसली एसडिजिज नेसनल नेटवर्क नेपाल भोलि त्यसको चाहिँ कन्क्लुडिङ सेसनहरू पनि भइरहेको छ भोलिको दायित्व पनि मलाई नै श्रीमान सरजीबाट सुम्पिनु भयो उनीहरूले आजको यो भेटघाट यो बसाइले मलाई पनि फर्दर एडुकेट गर्ने र फर्दर एक्सन पोइन्टमा जानको लागि चाहिँ थप सहजता प्रदान गरेको छ म एउटा के भन्छु भने लास्टमा कि हजुरहरूले जुन महत्त्वपूर्ण फिडब्याकहरू हामीलाई दिनुभएको छ द गभर्मेन्ट वुड लाइक टु रियली भ्यालु दोज भ्यालुएबल फिडब्याक हामी वी आर इन द प्रोसेस अफ रिएडजस्टिङ आवर इन्डिकेटर्स हजुरहरूको चाहिँ कन्स्ट्रक्टिभ फिडब्याक र कमेन्टहरू हामीलाई आओस् त्यसलाई चाहिँ हामी राख्ने र अरू निकायलाई पनि त्यो इन्डिकेटरको आधारमा त्यसलाई भोलि रिपोर्टिङ हुने किसिमले आधार तयार गर्न पनि बजेटको हिसाबले प्रोग्रामिङको हिसाबले हामी कहाँनिर एडजस्ट गर्न सक्छौँ त्यो प्रयास गर्छौँ सर
एसडिजीको गोल 16.10 दुईवटा मेजर एरिया र त्यसमा थुप्रै इन्डिकेटर्सहरू हामीले बनाउन सक्छौँ ग्लोबल्ली दुईवटा भए हामीले त नेपालमा अरू इन्डिकेटरलाई डबल बनायौँ यसमा गर्नुपर्ने धेरै छ र मलाई लाग्छ त्यसका लागि डेटाको समस्या छैन बेसलाइन कायम गर्नलाई पनि हामीले धेरै यसमा एचिभमेन्ट पनि छन् ती बेसलाइनहरू हामीसँग छन् बेसलाइन आइडेन्टिफाई गर्न र फर्दर डेभलपमेन्टका इन्डिकेटरहरू बनाएर अनि त्यसलाई कार्यान्वयन गर्ने इफेक्टिभ मेकानिजम र रिसोर्सेसहरूको कुराको लागि प्लानिङ गर्ने कुरामा मलाई लाग्दछ नेपालमा प्रशस्त एक्सपर्ट्सहरू स्टेक होल्डर्सहरू छन् जसलाई सरकारले ट्याप गर्न सक्नु पऱ्यो सरकारले कोअपरेसनमा लिन सक्नु पऱ्यो र सरकारले त्यो रिसोर्सहरू प्रयोग गर्न सक्नु पऱ्यो तर मुख्य कुरा सरकारको त्यसप्रतिको प्रायोरिटीको एउटा सोच हो मलाई लाग्दछ योभन्दा अगाडि यो एसडिजी गोल 16 नेपालले नेपाल जस्ता गरिब देशहरू अथवा हामी जस्तो अलि डेमोक्रेसीमा हच्काचाएका देशहरूले गोल 16 नै मन नपराएको विषय हो त्यसमाथि पनि गोल 16 10 त असाध्यै प्रो पिपुल एजेन्डा हो यो प्रो पिपुल एजेन्डाको कुरा सकेसम्म नछुन पाए हुन्थ्यो भन्ने माइन्डसेटहरूको कारणले पनि यो भएको होला अथवा इन्फर्म नभएर भएको होला तर आज किरणजीले जुन प्रतिबद्धता दिनुभयो र अब हामी त्यसको लागि कन्ट्रिब्युट गर्न तयार छौँ र मैले यहाँ डेलिभरेटली दुईवटा प्रमुख इन्स्टिट्युसन्सको साथीहरूलाई पछि राखेको छु उहाँहरूले यसमा लिड रोल लिन सक्नुहुन्छ र उहाँहरूको प्रमुख भूमिका पनि छ अब म बोलाउन चाहन्छु पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल।
यस्तो छलफल धेरै पहिले गरिसक्नु पर्ने र त्यसबाट निष्कर्ष निस्केर हामी अर्को एउटा बाटो कोरिसक्नु पर्ने अवस्था हो जस्तो लाग्छ, किनभने हामी मुभमेन्ट जुन जति जहिलेबाट सुरु गर्यौँ त्यसको आधारमा हेर्ने हो भने हामी अझै पनि यही विषयमा अल्मलिरहनु पर्ने अवस्था होइन। र अघि पूर्वक्ता साथीहरूले भने जस्तै शासकीय सोचका साथ जनतालाई चाहिँ शासन गर्ने मनसाय नेतृत्वमा रहँदासम्म यो अवस्था रहिरहन्छ भन्ने हामीले लाग्यो। र हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता भनेर भनिराख्दाखेरि पनि र नागरिकलाई यो अभिव्यक्ति स्वतन्त्रताको लागि मौलिक हकका रूपमा भनिराख्दाखेरि पनि त्यसपछि बन्ने कानुनहरू र हाम्रो शासकीय अभ्यास दुइटै कुराले अभ्यासले पनि कानुनले पनि त्यसलाई चाहिँ बन्देज गर्ने त्यसलाई सङ्कुचित गर्ने ढङ्गका प्रयत्नहरू भइराखेको अवस्था छ। हामीले एउटा कम्पेयर पनि गर्न सक्छौँ 47 सालमा चाहिँ को परिवर्तन पछाडि जुन 47 सालमा संविधान भन्यो त्यो संविधानले चाहिँ सञ्चार माध्यम अब बन्द हुने छैनन् भन्ने कुरा एकदम स्पष्ट रूपमा लेख्यो र त्यो अभ्यास हामीले गर्दै पनि गयौँ। अघि पूर्वका साथीहरूले पनि भन्नुभयो त्यसको त्यो आधारमा हामीले जुन प्रेस फ्रिडम र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गऱ्यौँ त्यो अभ्यास चाहिँ हाम्रो चाहिँ अत्यन्त राम्रो वेमा गइराखेको अवस्था थियो। तर यो संविधान परिवर्तन र हामीले जुन ढङ्गको राजनीतिक यो उतार चढाव हो त्यसपछिको अवस्थामा अहिले आएर हेर्दै गर्दाखेरि त हामी त्यो संविधानभन्दा पनि पछाडि फर्केको अवस्था छ, किनभने अहिले बन्दै गरेका कानुनहरूले सञ्चार संस्थाहरू तपाईँको अनलाइन पनि सञ्चार संस्था हो, रेडियोहरू पनि सञ्चार संस्था हुन् र ती सञ्चार संस्थाहरूलाई बन्द नै गर्न सक्ने ढङ्गका प्रावधानहरू पनि चाहिँ तपाईँको राखेर कानुन बनाउन लागेको अवस्था छ। भनेपछि 47 सालमा हामीले प्राप्त गरेको यो अभिव्यक्ति स्वतन्त्रताका माध्यमहरू जुन सञ्चार माध्यमहरू छन् अभिव्यक्ति स्वतन्त्रतालाई प्रचलनमा ल्याउने भनेको सञ्चार माध्यमहरू नै हुन्, ती सञ्चार माध्यमहरूलाई नै बन्द गर्ने ढङ्गका चाहिँ तपाईँको कानुनहरू बन्न थालेपछि हामीले यो बाटोमा जुन हामीले उपलब्धि हासिल गरेका छौँ त्योभन्दा पनि पछाडि फर्किँदै गएको चाहिँ हामीले एउटा महसुस गर्नुपर्ने बाध्यता भएको छ। र यो कुरामा त आज कस्तो भन्दाखेरि शासकहरू जोसुकै आउँदाखेरि पनि त्यो अवस्थाको निरन्तरता सबभन्दा दुःख लाग्ने कुरा, भर्खरै हामीले सरकार परिवर्तन भयो योभन्दा अघिल्लो सरकारले जुन एउटा पिएसपी बिलको बारेमा चाहिँ जुन ड्राफ्ट गरेको थियो त्यो ड्राफ्टमा हाम्रो गम्भीर रिजर्भेसन हामीले राख्यौँ, पत्रकार महासङ्घले लबिङ गर्यो, अन्य संस्थाहरूले पनि त्यसमा चाहिँ लबिङ गरे र त्यो अहिले आएर चाहिँ तपाईँको फेरि त्यो अगाडि बढाइएको अवस्था छ। म आफै पनि हिजो मात्रै प्रधानमन्त्रीको सचिवालयमा गएर प्रधानमन्त्रीसँगै भेट्छु भनेर गएको सम्भव हुन सकेन र म सचिवालयमा मैले यो नोटिस गराएर आएको छु कि यो पूर्ववर्ती सरकारले तयार गरेको ड्राफ्ट जसमा सरकारवाला निकायको हिसाबले पत्रकार महासङ्घले गम्भीर रिजर्भेसन राखेको छ र यसलाई करेक्सन गर्नुपर्छ। यसरी जाने हो भने पिएसपी जुन अवधारणाले हामीले चाहिँ आवाज उठाएका छौँ त्यो अवधारणा अनुसार हुँदैन, त्यस कारण हामी आन्दोलनमा जानुपर्ने अवस्था हुन सक्छ, यसलाई समयमा सच्याओस् भनेर मैले प्रधानमन्त्रीको सचिवालयमा हिजै नोटिस गराएर आएको छु र त्यहाँबाट कानुन मन्त्रीसित कुरा गर्नुहोस् भनेर उहाँले चाहिँ भन्नुभएको छ। म कानुन मन्त्रीसित पनि समय मिलाउन खोजिरहेको छु। भन्नु खोजेको कुरा के भन्दाखेरि सरकार जतिसुकै परिवर्तन भए पनि त्यो शासकीय मानसिकताका साथ चाहिँ तपाईँको सञ्चार क्षेत्रलाई हेर्ने र त्यसलाई सङ्कुचन गर्ने जुन मनसाय देखियो यो अत्यन्त गम्भीर र प्रकृतिको देखियो, यसलाई करेक्सन गर्नका लागि ठुलै नागरिक दबाब चाहिँ आवश्यक पर्ने देखियो, यसमा हामीले सहकार्य गरेर एउटा ठुलो दबाब सिर्जना गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। र त्यस्तै यो हाम्रो अभ्यासबाट हामीले पछाडि फर्काउने प्रयत्न हुन थालेका छन् त्यो पनि चाहिँ तपाईँको समस्या हो। र अर्को सूचनामा पहुँचको कुरामा पनि समस्या छ, पहुँचको सन्दर्भ कुरा गर्दाखेरि कोभिड पछाडिको कालखण्डमा पनि त लाई पनि हामीले हेर्न सक्छौँ र प्रविधिको उच्चतम जुन विकास भएको छ यो दुईवटा कुराले अब हामीले फिजिकल्ली आफै उपस्थित नभएर पनि डाटाहरूमा आफ्नो एक्सेस राख्ने कुराको सुनिश्चिततामा समस्या देखिएको छ। यसमा कतिपय ठाउँमा त तपाईँको कानुन र यो के अरे यो परिपत्रहरू नै समस्याका रूपमा रहेका छन् भने कतिपय सन्दर्भमा यो अवस्थाको एनालाइसिस गर्न पनि चाहिँ तपाईँको यो पक्षले सरकारी पक्षले भनौँ अथवा सूचना दिने चाहिँ प्रवाह गर्ने पक्षले चाहिँ बुझ्न नसक्दाखेरिका समस्याले गर्दाखेरि पनि हाम्रो सूचनामा एक्सेसको कुरामा पनि समस्या आइराखेको अवस्था छ। अहिले सजिलै सूचना पाउन सक्ने अवस्था बन्दै जानुपर्छ भन्ने हाम्रो मत छ तर चाहिँ हामीले पाइराखेको अवस्था छैन, यसमा पनि हामीले प्रेसर क्रिएट गर्न जरुरी देखिन्छ। यो प्रविधिसँगको जुन नयाँ पुस्ताको साक्षात्कार भइराखेको छ भनौँ न अहिले त गेम पनि भनौँ न बच्चाको नयाँ पुस्ताको बच्चाको कुरा गरौँ गेम पनि फुटबल पनि तपाईँको फिल्डमा नगएर मोबाइलमा खेलिरहने जुन पुस्ता छ त्यो पुस्ताले सूचना पनि चाहिँ तपाईँको कार्यालयमा नगएर त्यो मोबाइलमा पाउन खोज्छ नि त अब त त्यो ढङ्गले त्यो पुस्ता हुर्किराखेको छ। तर मोबाइलबाट राज्यका हरेक सूचनाहरूमा हाम्रो एक्सेस पुग्ने ढङ्गको मेकानिजम डेभलप हुन सकेको छ कि छैन त त्यो विषयमा चाहिँ हेर्दाखेरि चाहिँ जिरो छ अवस्था। र राज्यको पछिल्लो समय त देखियो सबै इन्स्टिट्युसनहरू इभेन चाहिँ तपाईँको के अरे सूचना आयोगसम्मलाई पनि कमजोर बनाउने जुन चाहिँ तपाईँको के अरे एउटा अभ्यास देखियो, प्रवृत्ति देखिएको छ, हरेक इन्स्टिट्युसनहरू कमजोर भएको छन्। डेमोक्रेसीले फङ्सन गर्ने भनेको एउटा बलियो स्ट्रङ इन्स्टिट्युसन मार्फत हो भनेर चाहिँ यो डेमोक्रेसीका व्याख्याताहरूलाई होइन विद्वानहरूले भन्ने गर्छन्। तर हामीले डेमोक्रेसीलाई अभ्यासमा लग्दै गर्दाखेरि इन्स्टिट्युसनहरूलाई चाहिँ अत्यन्त कमजोर बनाइराखेको अवस्था छ। अब त्यस्तै नियमन गर्ने निकायको रूपमा हेर्दाखेरि प्रेस काउन्सिलको सन्दर्भ त्यसलाई पनि कमजोर बनाइएको अवस्था छ। अस्ति भर्खर एउटा चाहिँ होइन के अरे उसको पत्र काटेका पत्रहरू हेर्दाखेरि चाहिँ उदेक लाग्ने ढङ्गका पत्रहरू काट्न थालेको छ प्रेस काउन्सिलले। सूचना आयोगको प्रभावकारी चाहिँ तपाईँको होइन अब उपस्थिति होस्, अझ बलियो होस्, अझ स्ट्रङ होस्, त्यसलाई संवैधानिक अङ्गका रूपमा राखियोस् भन्ने जुन हाम्रो चाहना छ, तर त्यसलाई पनि खुम्चाउँदा खुम्चाउँदै कमजोर बनाइराखेको अवस्था छ। त्यसले गर्दा इन्स्टिट्युसनलाई कमजोर पार्दै गर्दाखेरि यी अभिव्यक्ति स्वतन्त्रताहरू र यो यो इन्फर्मेसनमा एक्सेस राख्ने कुराहरू कमजोर हुन्छन्। र एक्सेस राख्ने कुराको पनि जुन प्रविधिको विकास जुन समयानुकूल कसरी हामीले चाहिँ एक्सेस चाहिँ इस्टाब्लिस गर्ने भन्ने कुरामा पनि सोच्ने चिन्तनै भएन एउटा कुरा। अर्को कुरा अभिव्यक्ति स्वतन्त्रताकै सन्दर्भमा एक्सेसकै कुरा गर्ने हो भने पनि हामीले यो कानुन बनाएर अभिव्यक्ति स्वतन्त्रता र प्रेस फ्रिडमलाई सङ्कुचन गर्ने के अरे एउटा के अरे सोच राज्यको देख्यौँ। तर जस्तो भनौँ न आइटीलाई दोष दिने सूचना के यो सोसियल मिडियाहरूलाई दोष दिने मिडियाहरू जथाभावी लेखे भने तर ती मिडियाहरू ती सोसियल मिडियाहरू कसरी कन्डक्ट गर्ने भन्ने सन्दर्भमा सिकाउनका लागि राज्यसँग योजनै छैन। कारवाही गर्नका लागि चाहिँ कानुनमाथि कानुन थोपर्दै जाने अनावश्यक कानुनहरू ल्याउने तर त्यसलाई कसरी सञ्चालन गर्ने त एउटा म राम्रो पत्रकार हुन्छु भनेपछि म कुन इन्स्टिट्युसनमा गएर ट्रेनिङ लिने भन्न राज्यले भन्न मलाई सक्दैन। तर मैले लेखेँ एउटा शब्द गल्ती भएपछि उसले चाहिँ मलाई पत्रकार छ भनेपछि एउटा दक्ष जनशक्ति उत्पादन गर्ने र सिभिलियनलाई चाहिँ यसरी काम गर्नुपर्छ होइन सिक्ने अवसरहरू उपलब्ध गराउने इन्स्टिट्युसनहरू निर्माणै नगर्ने तर एकरो कानुनको डन्डा देखाएर चाहिँ जुन ढङ्गले चाहिँ तपाईँको यो मुख थुन्ने प्रयासहरू भइराखेका छन् यसका विरुद्धमा एउटा एउटा बलियो चाहिँ तपाईँको के अरे एकताबद्ध अभियान थालेर चाहिँ दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ। पत्रकार महासङ्घ यो कुरामा स्पष्टका साथ सबै सरकारवाला अर्गनाइजेसनहरूसित कोर्डिनेसन गरेर हामीले अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रताका सन्दर्भमा चाहिँ अझ एउटा के अरे भनौँ न एउटा निष्कर्षमा पुर्याउने ढङ्गको मुभमेन्ट चलाउनका लागि हामी तयार छौँ। म यो यो फोरमलाई त्यो ढङ्गले उपयोग गर्दै अपिल पनि गर्न चाहन्छु सबैसँग हामी सही बाटोमा छैनौँ यो कुरामा। कम्तीमा हामी यो कुरामा चाहिँ एकमत हुनुभयो भने अब यो बाटोलाई कसरी अगाडि लग्ने भन्ने सन्दर्भमा हामीले एउटा साझा कार्यक्रम पनि बनाउन सक्छौँ। नागरिकहरूले सूचना प्राप्त गर्न सकेनन् र सूचनामा पहुँच हुन सकेन भने डेमोक्रेसी रहँदै रहन्न। यो यो एउटा टेक्निकल डेमोक्रेसीको एक्सर्साइज मात्रै भएको छ कि भन्ने मलाई लाग्छ। डेमोक्रेसी पनि स्पिरिट हो, भावना हो, होइन त्यसको इमोसनल पार्ट छ, त्योभित्रको चाहिँ तपाईँको लाभ प्राप्त गर्ने कुराहरू छ। तर यहाँ त टेक्निकल डेमोक्रेसी छ। हिजैको घटना हामीले हेर्न सक्छौँ होइन, सरकार चलाउनका लागि अध्यादेशमाथि अध्यादेश होइन। अब यो अञ्चलले के गर्छ भन्दाखेरि यो पोलराइजेसन गर्छ, ध्रुवीकरण गर्छ, अनि ध्रुवीकृत शक्तिहरूले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई चाहिँ मुख थुन्नका लागि कानुन ल्याउँछ। तिमी यसो नगर, यसो गाली नगर, उसो गाली नगर, कमेन्ट नगर, उनीहरूको स्वार्थ सिद्धिका लागि होइन। यो यो स्वार्थ समूहहरूको अथवा यो इन्ट्रेस्ट ग्रुपहरूको पोलिटिकल पार्टिजहरूको लिडरहरूको प्रेस्टिज इस्युका लागि के अरे नागरिकले बोल्ने स्पेसहरूलाई कमजोर बनाउने के अरे प्रयासहरू प्रयत्नहरू पनि भएका छन्, हुन्छन्, हुन सक्छन्। त्यसले गर्दा हामी चाहिँ अत्यन्त यो यो प्रेस स्वतन्त्रताको सन्दर्भमा सूचनाको हकमा पहुँच राख्ने सन्दर्भमा हामी अत्यन्त यो कमजोर बाटोमा अगाडि बढिराखेको अवस्था छ। अहिले पनि पत्रकार महासङ्घको रेकर्डमा रहेको चाहिँ यो मे थर्डसम्मको हामीले रिपोर्ट सार्वजनिक गर्यौँ। त्यस यताको हेर्दाखेरि पनि 15 भन्दा बढी चाहिँ प्रेस स्वतन्त्रता हन्नका घटनाहरू हाम्रो चाहिँ रेकर्डमा चाहिँ आइसकेको छ। पनि यो श्रृङ्खला निरन्तर जारी छ। त्यसले गर्दा नागरिक दबावले नै लोकतन्त्रलाई सही बाटोमा ल्याउने हो, संविधानले प्रदान गरेका यो यो मौलिक अधिकारहरूलाई प्रयोग गर्ने प्रचलनमा ल्याउने सही एउटा कल्चरको डेभलप गर्ने हो। त्यस कारण त्यो अभियानमा हामी सबै जुटौँ।
अब यो छलफललाई म टुङ्ग्याउने तर्फ यहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु। आजको यो एसडिजी गोल 16-10 विषयमा हामीले जुन छलफल गरेका छौँ, यो हाम्रो संविधानको धारा 17, 19 र 27 3-3 फन्डामेन्टल राइट्ससँग जोडिएको टार्गेट हो यो। हेर्नुहोस् है, हाम्रो जम्मा संविधानमा फन्डामेन्टल राइट्सहरू 29 छन्, तर 3-3 फन्डामेन्टल राइट्स चाहिँ यही गोलसँग सम्बन्धित छ, जम्मा यही दुईवटा गोल टार्गेटसँग सम्बन्धित छ, जसलाई हामीले राष्ट्रिय दिगो विकास लक्ष्य हासिल गर्ने नीतिमा अहिलेसम्म समेटेकै छैनौँ। भने चाहिँ हामी हाम्रो संविधान कार्यान्वयन गर्ने ठाउँमा कहाँ छौँ? धारा 17 कहाँ छ? धारा 19 कहाँ छ? धारा 27 कहाँ छ? अनि हामीले कस्तो लोकतन्त्र बनाइरहेका छौँ र कस्तो दिगो विकास र शान्तिका आधारहरू खिचिरहेका छौँ? सर्वस्पष्टै छ जुन कुरा आजको यो पिपुल्स फोरममा राम्ररी आएको छ म सबै साथीहरूलाई धन्यवाद दिन्छु र आफ्नो विचार र अब्जर्भेसन राखिदिनको लागि अब राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङलाई अनुरोध गर्छु र उहाँलाई यो एसडिजी गोल 16-10 को नेसनल इन्डिकेटर्स बनाउने र त्यो इन्डिकेटरलाई प्युरिटिक रिभ्यू गर्ने मेकानिजम बनाउनको लागि अलिकति पहल गरिदिनका लागि पनि म उहाँलाई अनुरोध गर्छु।
वास्तवमा यो सस्टेनेबल डेभलपमेन्ट गोलमा यो विषय राख्नु र चाहिँ के भने संयुक्त राष्ट्र सङ्घले फ्रिडम अफ एक्सप्रेसन र एक्सेस टु इन्फर्मेसनलाई आफ्नो प्रायोरिटीमा प्रायोरिटाइज गरेको एकदमै महत्त्वपूर्ण सन्दर्भ हो। यो एकातिर हामीले चाहिँ यो सस्टेनेबल डेभलपमेन्ट गोल सुरु भयो, अर्कोतिर गएर चाहिँ यो सेप्टेम्बर 28 एक्सेस टु इन्फर्मेसनको चाहिँ ग्लोबल यो युनिभर्सल एक्सेस टु इन्फर्मेसन डे इन्टरनेसनल डेको रूपमा मान्ने भनेर संयुक्त राष्ट्रसङ्घले निर्णय गरिसकेको छ। द्याट मिन्स अब यो संसारभरि यसको चाहिँ महत्त्वको चाहिँ बारेमा एउटा कमिटमेन्ट चाहिँ सबैतिरबाट आइसकेको अवस्था छ, जहाँ चाहिँ जुन कमिटमेन्टकामा नेपाल पनि चाहिँ सिग्नेटरी छ त्यो हिसाबबाट र नेपालको पनि सहभागिता छ त्यो हिसाबबाट चाहिँ स्वाभाविक रूपमा नेपालको चाहिँ जिम्मेवारी हुन्छ नै। र यसमा मैले दुईवटा मात्रै प्रतिवेदनको एउटा चाहिँ यहाँ सन्दर्भ जोड्न चाहन्छु। एउटा चाहिँ ट्रान्सपेरेन्सी इन्टरनेसनलले चाहिँ 2020 चाहिँ जुन नयाँ रिपोर्ट यो करप्सन इन्डेक्स चाहिँ निकालेको थियो त्यसमा मूलभूत रूपमा चारवटा सुझावहरू मेन सुझावहरू अरू पनि थुप्रै छन् चारवटा सुझावहरू दिएको छ। त्यसमा चाहिँ चारवटा सुझावमध्ये चाहिँ एउटा चाहिँ फ्रिडम अफ एक्सप्रेसन र एक्सेस टु इन्फर्मेसन चाहिँ एकदमै बलियो हुनुपर्छ जसले गर्दाखेरि चाहिँ करप्सन कन्ट्रोल र चाहिँ यो सुशासन कायम गर्न सहयोग पुग्छ भनेर चाहिँ राखिएको अवस्था छ। भनेपछि त्यसको महत्त्व त्यताबाट पनि सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण गर्न सहज हुन्छ भन्ने एउटा चाहिँ कुरा आएको छ, तर एउटा राम्रो पाटो भयो। फेरि त्यही ट्रान्सपेरेन्सी इन्टरनेसनलले अर्को छ त्यसै एसिया पेसिफिक रिजनको चाहिँ 11 राष्ट्र जसले अलि लामो समय चाहिँ यो सूचनाको हकको क्षेत्रमा अलिकति एक्टिभली काम गरिसकेका देशहरूको चाहिँ मूल्याङ्कन गरेर रिपोर्ट निकालेको छ। त्यो रिपोर्ट चाहिँ फेरि राष्ट्रिय सूचना आएको छ अथवा मेरो विचारमा झाँसो माझ नेपाल सरकारसँग पनि त्यसले लिएको होइन, आउटसाइडरहरूसँग लिएको विषय के अरे इनपुटको आधारमा त्यो प्रतिवेदन निकालेको छ। त्यो प्रतिवेदन पनि आइसकेको छ। त्यसमा हेर्दाखेरि 11 राष्ट्रमा चाहिँ नेपालको अवस्था चाहिँ केही हदसम्म राम्रो देखिन्छ, तर चाहिँ त्यसैमा सन्तोष गर्ने विषय भएन। त्यो तर त्यसले चाहिँ केही सुझावहरू चाहिँ दिएको छ नेपाललाई पनि केही सुझावहरू चाहिँ एक्सेस टु इन्फर्मेसन जुन चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नलाई पनि र अघि तारा सरले भनेको यसले चाहिँ एउटा एक्सन प्लान बनाएर जाने हिसाबमा पनि त्यो चाहिँ काम लाग्ने विषयहरू छन्। एउटा कुरा त के भनेको छ भने यो यसको नियमन गर्ने अथवा यसलाई चाहिँ हेर्ने चाहिँ यो नेसनल इन्फर्मेसन कमिसनकै चाहिँ स्वायत्ततामाथि प्रश्न उठाएको छ। कानुनले चाहिँ यो स्वायत्त अर्गनाइजेसन भनेर भनेको छ, तर चाहिँ वेदर इट इज अ इन्डिपेन्डेन्ट अर नट भन्नेमा चाहिँ यो के अरे वित्तीय स्वतन्त्रता र जनशक्ति हिसाबबाट स्वतन्त्र नभएसम्म कुनै पनि संस्था स्वतन्त्र स्वायत्त भन्न मिल्दैन भन्ने हिसाबबाट त्यसले क्वेसन उठाएको छ। र यसलाई चाहिँ 4-5 चाहिँ यसले चाहिँ सुझावहरू दिएको छ। अहिलेको हाम्रो सूचनाको हक सम्बन्धी ऐनमा नै संशोधन गर्नुपर्ने हिसाबबाट यो सूचना माग्दाखेरि चाहिँ कारण दिनुपर्ने भनेर यो चाहिँ प्रावधानै गलत हो भन्ने इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार पनि त्यसले चाहिँ सुझाव दिएको छ। र यो हेर्नु चाहिँ यो कति महत्त्वपूर्ण छ भने यो विषय अहिले एउटा मन्त्रालयले हामीसँग के सोधिरहेको छ भने व्यक्तिगत कारणबाट अध्ययनको लागि के को लागि चाहिँ माग्दाखेरि हामीले दिनुपर्छ कि पर्दैन भनेर सोधिरहेको छ। र वेयर हामी चाहिँ भन्नेवाला छौँ त्यसमा मैले अब सिधै पनि भन्छु म तर चाहिँ अब एक प्रकारले आयोगको निर्णय गरेर दिँदाखेरि बढी त्यसको चाहिँ आधिकारिकता हुन्छ भनेर हामीले आयोगको बैठकमा आएर निर्णय गर्छौँ। त्यो त सूचना एक त चाहिँ कारण नभएकै कारणबाट सूचना दिन्न भन्न मिल्दैन भन्ने हाम्रो अवधारणा छ, र सूचना लेखे के कारणबाट मागेको भन्ने कुरा त जे कारण लेखे पनि हुन्छ। कानुनलाई त जति लिबरल बनाउन सक्छ त्यति राम्रो हो भन्ने धारणाबाट हामी जानेवाला छौँ। त्यो हिसाबबाट यस्तो सुझाव त्यसले पनि दिएको छ, एकदमै राम्रो कुरा आएको छ। र यो पर्सनल डिटेलहरू बुझाउनु पर्ने नागरिकता बुझाउनु पर्ने यी विषयहरू पनि गलत हो भन्ने कुरा सुझाव दिएको छ। त्यस्तै गरेर एउटा अर्को चाहिँ यो पब्लिक इन्ट्रेस्ट टेस्ट चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो कानुनमा छैन। त्यो कुरा यो कुनै पनि विषयको सूचना मागेपछि त्यो चाहिँ हाम्रो सार्वजनिक सरोकारको विषय हो कि होइन भन्ने बारेमा चाहिँ अलिकति चर्चा परिचर्चा हुने गर्छ। त्यो विषयमा पनि अलिकति चाहिँ हामीले अहिले हामीले राख्न पनि खोजेका छौँ र राष्ट्रिय सूचना आयोगले चाहिँ त्यसलाई इन्टरनलाइज गर्न खोजिरहेको छ। हामीले चाहिँ कसरी त्यसलाई कानुनमै राखेर जाने पाटो त एउटा पाटो लङ टर्म कुरा भयो, तर अहिले पनि हामी चाहिँ त्यो के भने पब्लिक इन्ट्रेस्ट टेस्ट र चाहिँ हार्म टेस्ट भन्ने दुइटा टेस्ट हुन्छ, त्यो टेस्ट चाहिँ हामीले चाहिँ अहिले सुरु गर्न खोजिरहेको छौँ। अब टेक्निकली कति हाम्रो चाहिँ हामीले गरेका प्रयास एप्रोप्रिएट छ भन्ने कुरो चाहिँ अब बिस्तारै हेर्दै जाउँ तल्लाई अब हामी अनुभवको आधारमा पनि तल्लाई मिलाउँदै जान्छौँ. तर अहिले पनि हामीले चाहिँ पुनरावेदनको कार्यविधि एउटा चाहिँ यो टुङ्ग्याउने कार्यविधिमा त्यो राखिसकेका छौँ अहिले. द्याट मिन्स अब उयो हामीले चाहिँ त्यो त्यो कुराहरूलाई चाहिँ अगाडि बढाउँदै लान्छौँ भन्ने हामीलाई लागिरहेको छ. त्यो हिसाबबाट पनि एकदमै महत्त्वपूर्ण हिसाबबाट सस्टेनेबल अब तर चाहिँ मैले यहाँ एउटा अब यहाँ किरणजी म चाहिँ के भन्छु भने अब यो म यहाँ आइसकेपछि हामीले के भन्यो भने सस्टेनेबल डेभलपमेन्ट बोर्डको 16-10-2 चाहिँ मोनिटरिङ गर्दै गर्दा युनेस्कोले त्यसको रिपोर्टिङ लिन्छ र हामीसँग म मेरो समग्र आगोटिङ पनि गर्ने गरिरहेको छौँ र त्यो एक्सन प्लान जुन बनाएको छ राष्ट्रिय योजना आयोगले जुन नेपाल सरकारबाट स्वीकृत भइसकेको छ त्यसमा चाहिँ यसको चाहिँ मोनिटरिङ गर्ने चाहिँ निकाय चाहिँ प्रधानमन्त्री मन्त्री परिषद कार्यालय मात्र राखिएको छ. मेरो विचारमा चाहिँ त्यो आइतार चाहिँ अब कि त प्रधानमन्त्री मन्त्री परिषद कार्यालयले गर्नु पनि पऱ्यो त्यो कुरालाई होइन भने राष्ट्रिय सूचना आयोगलाई राख्दाखेरि त्यो त्यसको एप्रोप्रिएटनेस रिपोर्टिङ चाहिँ राम्रो हुनसक्छ भन्ने धारणा चाहिँ मेरो छ. अर्को पाटो पनि छ फेरि हुन त सूचनाको हक एक्सेस टु इन्फर्मेसनको चाहिँ सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै सार्वजनिक निकायहरूलाई चाहिँ आफैले चाहिँ जिम्मेवारी लियो. त्यो हिसाबबाट हेरियो भने प्रधानमन्त्री मन्त्री परिषद कार्यालयले आफै गर्छ भने राम्रो कुरा हो. त्यो फेरि यदि त्यो त्यो मोनिटरिङ गर्छ र मोनिटरिङ गरेको रिपोर्ट बाहिर ल्याउँछ एक्सेस टु इन्फर्मेसनको अवस्था नेपालमा के छ भनेर प्रधानमन्त्री मन्त्री परिषद कार्यालयले ल्याउनु भने त त्यो त स्वामित्व ग्रहण गरेको हो. त्यो त मोस्ट राम्रो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ. तर तर अहिलेसम्म त्यो अवस्था चाहिँ त्यो त्यसरी चाहिँ गइरहेको अवस्था नदेखिएको हुँदाखेरि नदेखिएको अवस्थामा त्यसको सहकार्य चाहिँ राष्ट्रिय सूचना आयोगले गर्न सक्छ भन्ने मलाई लाग्छ. युनेस्कोलाई त हामीले रिपोर्टिङ गरेकै छौँ त्यसैको आधारमा चाहिँ युएनले रिपोर्ट निकाल्छ. अब अहिले पनि चाहिँ अब यो एक्सिस्ट इन्फर्मेसन फ्रिडम अफ एक्सप्रेसनमा अब चाहिँ कुराहरू गर्दै जाने हो भने अब विशेष गरेर सूचनाको हकको बारेमा कुरा गर्ने हो भने नीतिगत अब यो कहिलेकाहीँ यो मौलिक हकको सन्दर्भमा कुरा गर्दाखेरि ब्युरोक्रेटिक लेभलमा कुरा गरेर यो चाहिँ यसको समाधान चाहिँ होला जस्तो मलाई चाहिँ लाग्दैन है. लेभलमा एकदम हाई हाई पोलिटिकल लेभलमै कुरा नगरिकन यसको सूचनाको हक सम्बन्धी कानुन ब्युरोक्रेटहरूले ल्याएको कानुन होइन हेर्नुहोस् तपाईँहरूलाई थाहा छ. मलाई भन्दा बढी तपाईँहरूलाई बढी थाहा छ यो तपाईँहरूको त योगदान छ तपाईँहरूले र चाहिँ के भने पोलिटिसियनहरूको एकमत भएको कारणबाट यो आएको र यो जुन बेलामा आयो त्यो त एकदम म त अहिले पनि भन्छु सूचनाको हक सम्बन्धी अहिले त बलियो बनाउनु भएको छ. म त त्यो बेलाका सबै राजनीतिक नेतालाई पनि चाहिँ यसका चाहिँ अभियन्ताहरूलाई धन्यवाद दिन चाहन्छु. बरु म यहाँ अनु भन्न के चाहन्छु भने यो कानुनले कतै चाहिँ अप्ठ्यारो पारेर यहाँ चाहिँ परिवर्तनको कानुन त्यहाँतिर पनि लैजान्छ कि भन्ने चिन्ता पो छ त यहाँबाट. सूचनाको हक सम्बन्धी अहिले जति राम्रो बनाएको छ हेर्नुहोस् म त भन्छु अब सुधार गर्ने ठाउँ थुप्रै छन् तर अहिले भएको कानुन पनि राम्रो छ. यसलाई त बरु अब फेरि संशोधन लगियो भने कतै चाहिँ यसलाई बिगारेर पनि ल्याउँछ कि भन्ने चिन्ता पनि छ हेर्नुहोस् यहाँ. त्यो भएर त्योतर्फ पनि सचेत हुँदै यसलाई चाहिँ अगाडि बढाउनु पर्ने आवश्यकता चाहिँ देखियो. त्यो हिसाबबाट भनियो भने अब अहिले कुरा पनि सूचनादाताको संरक्षण गर्नुपर्ने अवस्था अहिले सिर्जना हुँदै गयो. हेर्नुहोस् त कता पुगिरहेको छ हाम्रो सूचनाको हकको चाहिँ कार्यान्वयनको बाटो. अब सूचनादातालाई संरक्षण गर्नुपर्ने बेला त्यो बेला कानुन भन्ने माताहरूले सोचेन किन सोचेन भन्दाखेरि त्यो आवश्यकै पर्दैन भनेर सोच्यो. तर अहिले आएर चाहिँ सूचनादातालाई पनि संरक्षण गर्नुपर्ने रहेछ भन्ने कुरा आएपछि अहिले हामीले चाहिँ सूचना आयोगको रिकमेन्डेसनमा सूचनादाताको संरक्षण सम्बन्धी छुट्टै कानुन बनाउनुपर्छ है भन्नेतर्फ जाँदैछौँ. अर्को पाटो चाहिँ अब सूचनादाताको पनि संरक्षण गर्ने जुन एउटा व्यवस्था छ कानुनमा त्यसलाई नियमावली बनाउनु भनेर यसपटक हामीले प्रस्ताव गर्दैछौँ अहिले. त्यो हिसाबबाट एउटा चाहिँ हो र अब एक्सेस टु इन्फर्मेसन फ्रिडम अफ एक्सप्रेसनमा एउटा के छ भने हाम्रो इन्टिग्रेटेड डेटा नै निकाल्न अलिकति तारासाले भन्न त समस्या छैन भन्नुभयो तर चाहिँ हामीले अझै पनि इन्टिग्रेटेड डाटा चाहिँ निकाल्ने इन्टिग्रेटेड रूपमा चाहिँ देशको चाहिँ डेटा निकाल्ने चाहिँ प्रणाली विकास गर्नुपर्ने आवश्यकता चाहिँ देखिएको छ. त्यो बाटोमा चाहिँ हामीले पनि काम गर्न खोजिरहेका छौँ. त्यो बाटोमा हामी सबै मिलेर जान सक्यौँ भने एकदमै राम्रो हुन्छ भन्ने मलाई लाग्छ. यो सेक्टरमा अध्ययन अनुसन्धानको पनि आवश्यकता छ तर हामीले पनि यसबाट वर्षदेखि के सुरु गरेका छौँ भने सानो एमाउन्ट बजेटको सीमितता छ तर पनि हामीले एक दुईवटा चाहिँ अध्ययन चाहिँ सूचनाको हक कार्यान्वयनको पाटो सूचनाको हकको चाहिँ विभिन्न पाटाहरूको बारेमा अध्ययन गरेर केही न केही रिपोर्ट चाहिँ निकालिराख्नुपर्छ. त्यो त्यसले गर्दाखेरि के दिन्छ भने हाम्रो इनपुट आइरहेको छ त्यसले लगातार हामीले काम गरिरहेको छौँ र कहाँ सुधार गर्नुपर्ने हो त्यो पाटोहरू चाहिँ हाम्रो जानकारीमा आइरहेको छ भन्ने मलाई लाग्छ. त्यति भन्दै मैले चाहिँ अब यो सस्टेनेबल डेभलपमेन्ट गोलको जुन चाहिँ एकदमै महत्त्वपूर्ण लक्ष्य क्रस कटिङ इस्यु है फेरि यो क्रस कटिङ सबै सस्टेनेबल डेभलपमेन्ट गोलका प्रत्येक ठाउँमा चाहिँ यो काम लाग्ने विषय हो. यसले चाहिँ इन्फर्मेसन दिएन फ्रिडम अफ एक्सप्रेसन भएन मलाई त्यो सस्टेनेबल डेभलपमेन्ट गोलका चाहिँ अरू इन्डिकेटरहरू अथवा अरू लक्ष्यहरू पुरा भएको थाहा हुन्छ मान्छेलाई. त्यो नभएकोमा यो नभएकोमा त्यो हुँदै हुँदैन. तर त्यो हिसाबबाट यसको चाहिँ क्रस कटिङनेसलाई चाहिँ महत्त्व दिएर राष्ट्रिय योजना आयोग मात्रै होइन यसमा चाहिँ अलिकति पोलिटिकल लेभल हाई लेभलमै चाहिँ अलिकति यसलाई चाहिँ कसरी लैजाने भन्ने बारेमा छलफल चलाउन आवश्यक छ. हामी चाहिँ तयार हामीले पनि त्यो सोच बनाइरहेका छौँ. अब अहिले यो कोभिडको कारणबाट सूचना दिवसकै सन्दर्भमा पनि हामी औपचारिक कार्यक्रमहरू गर्न पाएनौँ तर चाहिँ हामी निकट भविष्यमा अहिले अब यो सेप्टेम्बर 28 कार्यक्रम छ त्यो त्यसमा पनि हामी यसलाई कोरोना अलिक कम भयो भने त्यसलाई एउटा ठुलो एउटा चाहिँ फिजिकल्ली नै राखेर कार्यक्रम गरौँ भन्ने हाम्रो चाहना पनि छ, त्योतर्फ लैजान चाहन्छु।
जुन सूचनाको हक सम्बन्धी कानुन हामीले बनाउन सक्यौँ 17 वर्षको सङ्घर्षपछि, त्यो कानुन बिगार्लान् भनेरै हामी निरन्तर रूपमा त्यसको निगरानीमै छौँ र त्यसका लागि वाचडगको भूमिका र त्यसको कार्यान्वयनको लागि काम गरि नै रहेका छौँ र यो कानुन नबिग्रियोस् र यो लोकतन्त्रको लागि मलाई लाग्दछ नेपालमा यो हामीले पहल गरेर आएको हुनाले मात्रै भनेको होइन, नेपालमा वास्तवमै जनतालाई अधिकार सम्पन्न बनाउने र जनताको देश हो, जनताको तन्त्र हो भन्नका लागि देखाउन लायक मुलुकमा कुनै कानुन छ भने यो मात्रै कानुन हो, जुन चाहिँ नागरिक समाजको लागि एउटा ठुलो गर्वको विषय पनि हो र यसलाई अझ सफल बनाऊ र यसको प्रभावकारी कार्यान्वयनको लागि मिलेर अगाडि बढौँ भन्ने म अनुरोध गर्न चाहन्छु। र अब यो कार्यक्रमलाई समराइज ओपिनियन सहित कन्क्लुड गरिदिनको लागि म फ्रिडम फोरमका अध्यक्ष र नेपालको लोकतान्त्रिक आन्दोलन, सुशासनको आन्दोलन र नेपालमा नागरिकहरूको एउटा जागरणको आन्दोलनको एउटा अभियन्ता हरिविनोद अधिकारीज्यूलाई अनुरोध गर्छु।
सबैको हेर्दाखेरि महेन्द्र सर र किरण रुबाखेती सर बाहेक हामी सबै मागकर्ता नै रहेछौँ र अहिलेसम्म सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा बोलिरहने लेखिरहने मानिसहरू नै हामी बोलिरहेछौँ, हामी धेरै जसो पत्रकारै रहेछौँ हजुर। अब यसमा महेन्द्र सर त योभन्दा पहिले पनि नीतिगत रूपमा सचिव नै भएर आउनुभएको हुनाले उहाँलाई ब्युरोक्रेसीका समस्या पनि थाहा छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने पनि थाहा छ, त्यस कारणले अब मैले यो सबै समस्याहरू भन्नुभन्दा ती समस्याहरू तपाईँले सुन्नुभयो, किरणजीले पनि सुन्नुभयो, किरणजीले पनि प्रतिबद्धता के देखाउनु भयो भने हामी अहिले यसैमा लाग्छौँ, अब म इन्डिकेटरहरू बनाउनलाई 16, 10, 1 र 2 को इन्डिकेटरहरू बनाउन लाग्छौँ र मेरो एउटा सौभाग्य भन्नुपर्छ, म दुईवटा कुरामा चाहिँ यसमा सौभाग्य के हो भने संयुक्त राष्ट्रसङ्घमा पहिलो नेपालमा सूचनाको हक आयो भदौ 3 गतेदेखि भनेर पहिलो भन्ने आधिकारिक रूपमा भन्ने प्रतिनिधि म भएछु र त्यहाँ यति खुसी माने र उसले अब सबैको भन्दै जानुभयो, मेरो भने मिस्टर अधिकारीले भर्खर भन्नुभयो नेपालमा पनि सूचनाको हक आयो, त्यसले गर्दाखेरि हामी एकदम खुसी हुनुपर्छ, सबैले थप्पडी बजाए अन्तखेरि नेपालमा सूचनाको हक आएको पहिलोपल्ट विश्व आधिकारिक संस्थामा जाने मैले यो कुरा पनि के अरे ताराजीलाई फोन गरेँ, ताराजी अब के हो भन्दा दाइ त्यो त भन्नै पर्छ है, मैले त तपाईँलाई भन्नुभयो बिर्सिरहेको छु भनेर भनेपछि मैले त्यो भने र नेपाल सरकारको तर्फबाटै भयो, त्यो एउटा सौभाग्य पाएँ। अर्को चाहिँ सूचनाको हकसँग सम्बन्धित पाठ्यक्रम र विद्यालयको पाठ्यपुस्तक र शिक्षकको शिक्षक निर्देशिका बनाउने पनि सौभाग्य मैले पाएँ, तर दुर्भाग्य के हो भने किनारी सर जहिले पनि के भन्नुहुन्थ्यो भने हामीले यसो गरौँ हरिभन सरले बनाउनु भयो ताराजीले बनाउनु भयो भन्नुहुन्थ्यो, तर त्यसको राम्रोसँग प्रयोग हुन सकेन महेन्द्र सर, यो चाहिँ मैले अब आज अरू क्रममा भन्दा आज सूचना दिवस पनि भएको हुनाले हाम्रो ऐन कार्यान्वयन भएको दिन पनि हुनाले त्यसको 8 क्लासको पनि अप्सनल सब्जेक्टको रूपमा राखियो, हेर्नुहोस् है कम्पलसरी पनि होइन, फेरि सबै विषय कम्पलसरी राखेर साध्य पनि चल्दैन, पछि अनि ताराजी र म गएर के भन्यो भने त्यसो होइन यो किताब त लेखिहालियो अब होइन सबै कक्षाका विभिन्न नेपाली र अङ्ग्रेजीमा खास गरी नेपाली र अङ्ग्रेजी र सामाजिक शिक्षामा चाहिँ यसलाई कताबाट के गरी राख्न सकिन्छ राखौँ भनेर अनि त्यहीँ हामी बसेर अनि पाठ्यक्रमका केही मुद्दाहरूमा टक भनेर 23 साल 9 को सामाजिकमा आइ नै हाल्यो, सायद त्यो कार्यान्वयन अब हुँदैछ अरे 9 को भनेपछि अब यसमा चाहिँ सरले सबैभन्दा महत्त्वपूर्ण नै यही सञ्चारको यही 16, 10, 1 र 2 नै रहेछ, शिक्षाको सबभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो मुलुकलाई सजग बनाउने, हामी त कराइरहेछौँ कराइरहन्छौँ कराइ भनौँ न अहिले ताराजीले 56 सालमा उहाँले पहिलो ड्राफ्ट बनाउँदाखेरि अलि दिनपछि संसद विघटन भयो, प्रधानमन्त्री जानुभयो किशनजीले भन्नुभयो प्रधानमन्त्री जानुभयो संसद केही समयपछि संसद विघटन भयो, त्यसपछि त्यत्तिकै भएर उहाँहरू तर लागिरहनु भयो र 63 सालमा पछि लागेर अनि 64 सालमा त्यो घोषणा 63 सालभरि तयार भएर संविधान सभाले अनि के 64 सालको सुरुमै त्यो पुरानो संसदले अन्तरिम संसदले त्यसलाई बनायो भन्दाखेरि यसमा हामी त गर्ने काम गरिरहेछौँ सर, महेन्द्र सर र रूपाकृति सरलाई हामी भन्छौँ कि हामीले गर्ने काम गरिरहेछौँ, पत्रकार महासङ्घले गर्ने काम गरिराखेका छ, हामी सबै गरिराखेका छौँ, तर सरहरूले पनि आफ्नो ठाउँबाट जसरी सरले सूचना आयोगको केही कुरा भन्नुभयो र राष्ट्रिय सूचना आयोगबाट अझ केही कुराहरू कानुनी रूपमा गर्नुपर्नेछ, किनभने सूचना अधिकारीहरूलाई केही पनि थाहा छैन सर नेपालभरि, सूचना अधिकारी भनेको एउटा दोस्रो वा तेस्रो व्यक्ति नै भनेका छौँ हामीले, दोस्रो वा तेस्रो पदलाई दिएका हुन्छन्, सहसचिव हुन्छ मुख्य उपसचिव, सके सेक्सन अफिसरलाई दिया होला, उपसचिव पनि सबैभन्दा कनिष्ठलाई दिया हुन्छ, भनेपछि नीतिगत मानिसहरूलाई त्यहाँ पनि दिएका हुन्छ र सूचना दिँदैनन्, त यी कुराहरूमा सरहरूले दिनु ध्यान दिनुहोस्, त्यसको लागि सबै भएर लागिरहँ।
पत्रकार सुरक्षा र सूचनाको हक विषयको आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको सम्पर्क नम्बर 01410 2022 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।